नमस्कार श्रोताहरू,
नमस्कार। सन्ध्याकालीन आदरणीय श्रोता महानुभाव,
कार्यक्रमको साथमा छौ म नवीन,
म खगेन्द्र
अनि म सञ्जय। हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ला रेडियो एटलेन्ट 101.5 मेगाहर्जको तरंगमा सधैँको आइतबार झैं आउने गर्छ 6:30 बजे, तर आज हामी एक घण्टा अगावै तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौं श्रोताहरू, किनभने आज पनि हामीलाई एक घण्टा अगाडि कार्यक्रम सञ्चालन गर्ने एउटा सुवर्ण मौका मिलेको छ। हाम्रो रेगुलर टाइम भनेको 6:30 बजेदेखि 7:30 बजेसम्म हुने गर्थ्यो र त्यो यथावत कायमै छ श्रोताहरू, तर हाम्रो प्रोग्रामभन्दा अगाडि श्रोताहरूलाई यो जानकारी गराइहालौँ किन यिनीहरू 6:30 बजे आउने मान्छेहरू भनौँ न स्टुडियोमा आउनुपर्ने, किन एक घण्टा अगाडि नै आएछन्, यिनीहरूलाई ओभरपेड भएछ के हो भन्ने सोच्नु होला, तर हामीले त्यस्तो ओभरपेड केही पनि भएको छैन। किन भन्दाखेरि हामी यहाँ भोलिन्टियर गरिरहेछौँ नेपाली भाषा, नेपाली संस्कृति, नेपाली कला र परम्परालाई जगेर्ना गर्ने र जोगाइराख्ने उद्देश्यका साथ। हजुर श्रोताहरू, म कार्यक्रमको बारेमा जानकारी गराउँदै थिएँ। भोइस अफ साङ्ला भन्दा अगाडि प्रस्तुत हुने चाइनिज युथ प्रोग्राम निहाओ विकेन्ड, हजुर उहाँहरूको अब विशेष कारणवश केही समयका लागि उहाँहरू चाहिँ प्रोग्राम चलाउन नसक्ने अवस्थामा पुग्नु भएछ, त्यो भएर हामीलाई चाहिँ यो एक घण्टा खबर गरिदिनको लागि रिक्वेस्ट आएको थियो रेडियो एटलेटबाट, र हामीले सोही रिक्वेस्टलाई भनौँ न मनन गरेर हामी 5:30 बजेदेखि अबको केही हप्ताका लागि होइन अर्को जानकारी नआउने बेलाका सम्बन्धका लागि श्रोताहरू हामी आउने गर्नेछौँ भनौँ न हामीहरू प्रस्तुत गर्नेछौँ हाम्रो प्रोग्राम वैशव साङ्गीला 5:30 बजेदेखि 7:30 बजेसम्म। हजुर, अब तपाईँले पुरा 2 घण्टा हामीलाई मनोरञ्जन गर्न सक्नुहुन्छ, आई मिन हामीले तपाईँहरूलाई मनोरञ्जन गराउन
सक्छौँ
नेपाली मन नेपालीपनका साथ। हामी 2 घण्टा चाहिँ
2 घण्टाको लगातार हामीले श्रोताहरू माझ गीत सङ्गीत रमाइला प्रस्तुति दिएर मिठा मिठा गीत सङ्गीत दिएर पनि हामी यो चिसो मौसममा एकदम न्यानो गराउने हाम्रो एकदम प्रयास रहनेछ।
हजुर श्रोताहरू, तपाईँहरूलाई हामीले जानकारी गराइसकेका छौँ आज हामी 2 घण्टाका लागि हुनेछौँ 5:30 बजेदेखि 7:30 बजेसम्म। यो त भयो कार्यक्रमको अवधिको बारेमा जानकारी, र श्रोताहरू हामीले फेसबुक पेजमा हाम्रो आज हामीले प्रस्तुत गर्ने गीतहरूको प्लेलिस्ट सार्वजनिक गरिसकेका छौँ। यदि तपाईँहरू कुनै पनि त्यस गीतलाई भनौँ न हाम्रो फेसबुक पेजमा उपलब्ध प्लेलिस्टबाट छानेर यदि तपाईँ कुनै पनि गीत सुन्न र सुनाउन चाहनुहुन्छ भनेदेखि हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले हामीलाई फेसबुकमा पनि म्यासेज गर्न सक्नुहुन्छ, तपाईँ हामीलाई डाइरेक्ट फोन गरेर पनि भन्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ
8313500,
बिल्कुलै 8313500000। हजुर श्रोताहरू, अब कार्यक्रमको सुरुमा हामीले बल्ल पर्यो निर्माया माकुरी जालैमा रमाइलो गीत लोकगीत यहाँनिर प्रस्तुत गर्यौं। अब भने फेरि के छ त हाम्रो श्रोताहरूको लागि आज हामीले विशेष 2 घण्टाको लागि उपलब्ध समय
आज विशेष नै छ, किनभने आजको दिन हामीले सम्झ्यौँ भने जेठ 19 नेपालको लागि काली लाग्दो दिन थियो, र आजको दिन सम्झिँदा जो कोही नेपालीको पनि आङशृङ्ग हुन्छ,
आङशृङ्ग मात्रै नभएर पनि सम्पूर्ण नेपालीहरूको आँखाबाट आँसुको वर्षा नै भएको दिन थियो आजको दिन।
के हो भनेर कोही श्रोताहरूलाई चाहिँ खुल्दुली भएको हुनसक्छ, आज जेठ 19 आज चाहिँ राजदरबार हत्याकाण्ड भएको दिन हो, आज काली लाग्दो दिन हो, नेपालको लागि कालो दिन हो।
बिल्कुलै आज नवीनजीले भन्दा भन्दै मेरो रौनै श्रृङ्ग
सक्नुहुन्छ।
बिल्कुलै श्रोताहरू, आजभन्दा 12 वर्ष अगाडि नारायण हिटी राजदरबारमा भएको हत्याकाण्ड, रहस्यमय हत्याकाण्ड, जसमा स्वर्गीय राजा वीरेन्द्र का सम्पूर्ण परिवारको एकै ठाउँमा हत्या गरिएको थियो होइन, त्यो एकदमै कहाली लाग्दो अवस्था भनौँ न, त्यो कहाली लाग्दो घटना भएको आज 12 वर्ष पुगेको छ, 20 भनौँ न यो जेठ 19 गते होइन, यसलाई हामी आज कार्यक्रमको सुरुमै सम्झ्यौँ किन भन्दाखेरि नेपाल र नेपालीलाई माया गर्ने, नेपाली जनताको भावना बुझ्ने एकजना भनौँ न नेपालको राम्रो नेतृत्व गर्न सक्ने व्यक्तित्व हामीले गुमाएका थियौँ त्यति बेला, जहाँसम्म मलाई लाग्छ श्रोताहरू तपाईँहरूलाई पनि त्यस्तै
जुन दिन आजभन्दा ठिक 12 वर्ष अगाडिको घटना हो नि त यो होइन,
र त्यो घटनालाई फेरि मैले एकचोटि चाहिँ अझै रिमाइन्ड गराउन चाहन्छु, किनभने एउटा तारनाथ राणावाटको तत्कालीन उच्च स्तरीय समितिले चाहिँ एउटा प्रतिवेदन गरेको थियो, त्यो प्रतिवेदनको थोरै अंश चाहिँ मैले यहाँहरूलाई चाहिँ बताउँदैछु। र त्यो प्रतिवेदनले के बताउँछ भने करिब 9:45 त्रिभुवन सदन स्थित खोपीबाट सैनिक कम्ब्याक लगाएर तत्कालीन युवराज दिपेन्द्र सोही भवनमा रहेको बिलियार्ड हल छिरेर अन्धाधुन्धा फायरिङ सुरु गरे। सुरुमै सिलिङ र पश्चिम भित्तामा केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर साई नातेदारसँग कुरा गर्दै आफ्ना बुवा तत्कालीन राजा वीरेन्द्रलाई फायर गरे। वीरेन्द्र लडे, उनलाई बहिनी शोभाले समातिन्। साई नातेदार राजीव शाह पनि दौडिँदै आएर वीरेन्द्रलाई उठाए। अचानक वीरेन्द्रले पिस्तुल झिके। शोभाले यो छोडी बाक्सियोस् भन्दै ट्याप्प थुतिन्। शोभाको हातमा म्यागजिन आयो, फकाइन्। त्यसपछि करिब पौने 9 बजेदेखि 9 बजेभित्र 15 मिनटमा दिपेन्द्रले नारायण हिटी राजदरबार जुन वितण्डा मचाए त्यसले 12 वर्ष अगाडिको त्यो कालो रातलाई नेपाली इतिहासका सर्वाधिक भयानक दिनमध्ये एक बनाइदिएको छ। त्यो दिनको घटना सम्झिँदा अहिले पनि शरीर थर्र काम्छ। त्यो 15 मिनटको त्रसित तत्कालीन राजा वीरेन्द्र, युवराज दिपेन्द्र, रानी ऐश्वर्या, अधिराज कुमार निराजन, अधिराज कुमारी श्रुति सहित 10 जनाको ज्यान गएको थियो। त्यो रात दिपेन्द्रको पहिलो फायरिङपछि नै वीरेन्द्रले हातमा निकालेको पिस्तोल शोभाले नखोसिदिएको भए के हुन्थ्यो भन्न सक्नुहुन्छ?
बिल्कुलै।
फ्रेम ग्राउन्ड्सका केही निटपेक, गाँजा, अन्य लागू पदार्थ खाएर वसोवास गुमाइसकेका दिपेन्द्रको मस्तिष्क प्रेमी दिव्यानी राणासँग सम्बन्ध गाँस्न परिवारले गरेको आनाकानीले झनै आगो बालिदिएको थियो। वसोवास गुमाएर जथाभावी फायरिङ गर्दै हिँडेका दिपेन्द्रलाई नै आफूलाई गोली लागिसकेपछि वीरेन्द्रले गोली प्रहार गर्थे या गर्दैनथे। दिपेन्द्रसँगको त्यो रात 4 हतियार थिए, 2 राइफल, अर्को 12 बोरको बन्दुक र ह्यान्डगन। सैनिक कमब्याकमा 4 हतियार लिएर अचानक बिलियार्ड हल छिरेका दिपेन्द्रले गोली बर्साउन थालेपछि अरू कसैलाई हतियार निकाल्ने होस् नै भएन। वीरेन्द्रले भने पिस्तोल निकालिसकेका थिए, तर शोभाले टप्प समाइन् र म्यागजिन थुटिदिन्। वीरेन्द्रको हातबाट शोभाले म्यागजिन नथुटिदिएको भए सम्भवत नेपाली राजनीतिको इतिहास नै बदलिन सक्थ्यो। त्यति बेला नारायण हिटी राजदरबारमा हरेक महिना 3 शुक्रबार पारिवारिक जमघट हुन्थ्यो। तत्कालीन युवराज दिपेन्द्रको खोपिरहेको त्रिभुवन सदन हुन्थ्यो त्यो परिवारको जमघट। त्यो दिन निम्ताइएका 24 मध्ये 3 आएनन्, प्रेक्षा, वनबहादुर र बिमला सिंह। अरू 21 साँझ 8 बजे आसपास त्रिभुवन सदन पुगेका थिए। साँझ 7:30 बज्नु अघि नै दिपेन्द्रले बिलियार्ड हलमा बसेर फ्रेम्स ग्राउन्ड्स विस्की 2 पेक मारिसकेका थिए एक्लै बिलियार्ड खेल्दै। 7:30 बजे बोलाइएका साई नातेदार बिस्तारै आउन थाले। आमा कुमल, बहिनी प्रेरणा, पत्नी हिमानी सहित पारस 7:40 निर्मल निवासबाट नारायण हिटीमा रहेको बिलियार्ड हल आइपुगे। त्यो दिन ज्ञानेन्द्र भने पोखरामा थिए।
जति सम्झे पनि थोरै लाग्छ, जति रोए पनि के पो रोएर। हाम्रा युगका हे साथी, साथै हाँस्यौं साथै रोयौं, अझै अलि बाँचिदिए के पो हुन्थ्यो र।
सम्बोधन तिमीलाई गर्दैछु म, सिकेका ती सबै धुनहरूले समर्पण
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्गमा। आज हामी यो कार्यक्रमको बसाइमा त्यो दिनलाई सम्झिरहेका छौँ जुन दिन नेपाली इतिहासमा एउटा कालो कालखण्ड बनेर अहिलेसम्म पनि बसिरहेको छ। हजुर, हामी जेठ 19 अथवा अर्थात् वीरेन्द्र, राजा वीरेन्द्रका सबै सदस्य लगायत दस बाह्रजनाको हत्या भएको दरबार हत्याकाण्ड जसलाई भनेर चिनिन्छ, त्यो आजकै दिनमा घटेको थियो। हामी सोही एउटा दरबार पर्वलाई नै, त्यो भनौँ न एउटा त्यो हत्याकाण्डलाई नै हामी आज सम्झिरहेका छौँ।
पारसले सुरुमै आउँदा दिपेन्द्रलाई मातिसकेको देखेका थिए। मातेको दिपेन्द्रलाई दिव्यानीले सङ्केत गर्दै पारसलाई भने, बिहेको कुरा भएको छ, मुहाले हुँदैन भन्नुभयो, अब पर्सि बुवासँग कुरा गर्छु। दिपेन्द्र दिव्यानी सम्बन्धको गहनता र जटिलता दुवै नारायण हितीको चौघेराबाट आम जनताको कानसम्म पुगिसकेको बेला थियो। तत्कालीन मुमा बडा महारानी रत्न त्रिभुवन सदन नजिकैको महेन्द्र मन्जिलमा बस्थिन्। 8 बजे दिपेन्द्र बिलियार्ड हलबाट बाहिर निस्केर आफै मोटर चलाउँदै महेन्द्र मन्जिलबाट रत्नलाई लिएर त्रिभुवन सदन फर्के। रत्न मुख्य जमघट स्थल बिलियार्ड हल पस्थिन्। त्यो दिन पनि उनी अधिराजकुमारी हेलेनसँग आडैको सानो बैठकमा बसिरहन्। बिलियार्ड हल बिस्तारै गुलजार हुँदै गयो। मातिसकेका दिपेन्द्रले आफ्नो पाहुनालाई ड्रिङ्क सर्भ गरे। सबैभन्दा ढिलो 8:30 बजे राजा वीरेन्द्र आफ्नो कार्यालयबाट पैदल जमघट स्थल पुगे। सबैभन्दा पहिला सानो बैठकमा छिरेर आमा रत्नको दर्शन गरे, एकछिन भलाकुसारी गरे र त्यसपछि बिलियालाई हल प्रवेश गरे। वीरेन्द्र बिलियार्ड हल छिर्नुभन्दा केही मिनट अघि दिपेन्द्रले पर्सवत गजेन्द्र बोहरालाई भने, चुरोट ल्याऊ। गजेन्द्रले आदेश दिएअनुसार अर्लदी रामकृष्ण केसीले गाँजा र नाम नखोलेको कालो पदार्थ मिसाएको शिखर चुरोट बिलियार्ड कोठाको पूर्व ढोकामा गएर पारसलाई जिम्मा लगाए, दिपेन्द्रलाई दिन आग्रह गर्दै। यसअघि 8:12 बजे दिपेन्द्रले दिव्यानीलाई फोन गरेका थिए। 1:14 6 मिनटपछि दिव्यानीले दिपेन्द्रलाई फोन गरिन्। 4:14 कुरा भयो। कुरा भइरहँदा नै दिपेन्द्रको स्वर लर्बराइरहेको थियो। पुरा कुरा नै हुन पाएन। नसालु चुरोटको मातले दिपेन्द्र झनै मातेर बेहोस भए जस्तो गरी ढले। बिलियालाई हलमै दिपेन्द्र ढलेपछि पारस, गोरख, निरञ्जन र राजीवले उठाए। यी 4 जना मिलेर दिपेन्द्रलाई उनको खोपीमा पुर्याए, तर मूल ओछ्यानमा सुताउन सकेनन्। भुइँको सानो ओछ्यानमै दिपेन्द्रलाई सुताइदिएर उनीहरू बिलियार्ड हलमै फर्केर रमाइलो गर्न थाले। दिव्यानीले दिपेन्द्रको पार्श्वर बोहरा र राजु कार्कीलाई फोन गरेर सोधिन्, युवराजजीको स्वर लडबराइरहेको छ, सन्चो छैन कि? बोहराको आदेशअनुसार अर्लदी रामकृष्ण र द्वारजे आमा जमुना अधिकारी दिपेन्द्रको खोपीमा पुग्दा उनी भुइँमा पल्टेर शरीरको माथिल्लो भाग का कपडा खोल्न खोज्दैथे। रामकृष्ण र जमुनाले उनलाई कपडा खोल्न सघाए। दिपेन्द्र बाथरूम छिरे। जमुनाले उनले वाक वाक गरेको सुनिन्। सायद उनले वमिट गरेको हुनुपर्छ। बाथरूमबाट निस्केपछि दिपेन्द्रले रामकृष्ण र जमुनाले भने, तिमीहरू जाऊ। बिलियार्ड हलमा पार्टी चल्दै थियो। दिपेन्द्रले खोपीबाटै दिव्यानीलाई फोन गरेर भने, म अब सुत्छु, सुत्न लागे। दिव्यानीको जवाबपछि दिपेन्द्रले भने, गुड नाइट, भोलि कुरा गरौँला। 32 सेकेन्ड मात्र चलेको थियो नै दिपेन्द्र र दिव्यानीको अन्तिम संवाद थियो। दिव्यानीलाई सुत्छु त भने, तर दिपेन्द्र सुतेनन्। सैनिक कमब्याक लगाए, हात हतियार बोके र खोपीबाट बाहिर निस्किए। अर्लदी रामकृष्णलाई लाग्यो, कोही बाहिर सवारी हुने रहेछ कि क्या। उनले दिपेन्द्रलाई सोधे, इमर्जेन्सी ब्याग टक्राउँ सरकार? दिपेन्द्रले भने, पर्दैन अहिले। दिपेन्द्र सैनिक कमब्याक का 2 राइफल, 12 बोरको बन्दुक र ह्यान्डगन भिरेर बिलियार्ड हल छिरे। कालो रङको हतियारले हलको सिलिङ र पश्चिम भित्तामा फायरिङ गरे। राजा वीरेन्द्रले त्यसपछि भने, के गरेको? बिलियार्ड टेबलको पूर्वमा उभिएर नातेदारसँग कुरा गर्दै तत्कालीन दिपेन्द्रले आफ्ना बाउ राजा वीरेन्द्रलाई फायर गरे। फायर गर्दै पछाडि सरे र कोठाबाट बाहिर भित्र बगेचा छेउको उत्तरतर्फ र्याङमा 12 बोरको बन्दुक फ्याँके र फेरि बिलियार्ड हल छिरे। 32 टेलिस्कोप सहितको अर्को राइफल सोझाएर राजा वीरेन्द्र, कुमार गुरख शमशेर, धीरेन्द्र र कुमार खड्क विक्रमलाई फायर गरे, फेरि पछाडि सरे। तेस्रो पटक जथाभावी फायरिङ गरे, श्रुति, शारदा, शान्ति र जयन्तीलाई लाग्ने गरी। त्यसपछि दिपेन र बिलियार्ड कोठा बाहिर रहेको भित्री बगैँचा पछाडि सर्दै गए। रानी ऐश्वर्या र अधिराज कुमार निराजन बगैँचामा दिपेन्द्रको पछि पछि दौडिए। नीलकाँडाको श्याङ नागी सानो चोरमा उभिएर दिपेन्द्रले फेरि गोली चलाए। निरञ्जनलाई त्यही गोली लाग्यो र उनी ढले। त्यतिन्जेल राजा वीरेन्द्रलाई अस्पताल लगिसकिएको थियो। दिपेन्द्रको सनक उत्कर्षमा पुगेको थियो। उनले आफ्नो खोपी जाने सानो पोखरीको पुलबाट उत्तर लागि मुख्यद्वार हुँदै भित्री भर्याङको सातौं खुड्किलामा रानी ऐश्वर्यालाई फायरिङ गरे। गिरी बाहिर निस्कियो, सर्पष्ट भयो, दहत र बङ्गरा पनि झारे। रातो टिका, कानको टप, रातो चुरा जताततै छरिए। त्यसपछि त्रिभुवन सदन अगाडि बगैँचाको पोखरीको पुल दक्षिण भागमा उत्तानो पल्टी घुवार घुवार आवाज निकालिरहेको अवस्थामा दिपेन्द्र भेटिएका थिए। उनीले आफैलाई गोली हानेका थिए। वीरेन्द्र, ऐश्वर्या, निराजन, श्रुति, शान्ति, शारदा, जयन्ती, कुमार खड्का, विक्रम घटनास्थलमै मारिए। गोली लागेर घाइते भएका दिपेन्द्र र धीरेन्द्रको तीन दिनपछि सैनिक अस्पतालमा निधन भयो। घटना कोमल, शोभा, गुरख शमशेर, केतकी घाइते भए। घटनास्थल 5.56 क्यालिबरको अटोमेटिक राइफल, 47 गोली भेटिए। मेसिन गन र अटोमेटिक पिस्तल प्रयोग गरेको अनुसन्धानबाट खुल्यो। 30 दिपेन्द्रको सनकले यसरी नेपाली इतिहासको एउटा कालो दिनको कथा लेखियो। 15 शक्तिशाली हतियारले फायरिङमाथि फायरिङ गरेका दिपेन्द्रलाई कसैले रोक्न सकेन। वीरेन्द्रले भने दिपेन्द्रको पहिलो प्रहारपछि नै पिस्तल निकालिसकेका थिए, तर उनले पनि त्यो हतियार आफू र परिवारको सदस्यको सुरक्षाका लागि प्रयोग गर्न पाएनन्। बहिनी शोभाले उनको हातबाट पिस्तोल खसेपछि त्यो रात 15 दिपेन्द्रले आधुनिक नेपाली इतिहासको सर्वत्र त्रास रक्तपात गराइदिए। बाबुआमा, भाइ बहिनी, काका, फुफूसहित 9 ज्यान लिए र आफूलाई पनि गोली हाने। 2058 जेठ 19 घटना सम्बन्धमा तथ्य जाहेर गर्न तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय र तत्कालीन सभामुख तारनाथ राणा भट्ट सदस्य रहेको उच्च स्तरीय समितिले तत्कालीन राजा वीरेन्द्रलाई बुझाएको प्रतिवेदनमा आधारित भएर हामीले यो कुरा बतायौं।
हजुर श्रोताहरू, यो 2058 सालमा भएको यो दरबार हत्याकाण्ड विभिन्न प्रतिवेदन र यो इन्भेस्टिगेसनले चाहिँ के भनौँ न प्रमाणित गरिसकेको छ भन्दाखेरि, दिपेन्द्रले नै नसाको मातमा आएर उनका आफ्ना पुरै फ्यामिली लगायत अरू नाते एक दुईजना अरू नातेदारलाई पनि उनले त्यही एकै रातमा मारे भन्ने प्रतिवेदनमा आएको छ। तर कतिपय नेपाली जनताहरूले चाहिँ अझै पनि त्यो विश्वास गर्न सकिरहेका छैनन्, होइन? उनीहरूलाई कतिपय नेपाली जनतालाई लाग्छ यो रहस्यमय हत्या हो र रहस्यमय हत्या काण्डको चुरो भने अझै गर्वमै छ।
विभिन्न समयमा विभिन्न कुराहरू नआएका, बाहिर नआएका पनि होइनन् र अझै पनि तर नेपाली जनताले वीरेन्द्रले नै मार्न सक्छन् भनेर भन्न सक्दैनन्। विभिन्न कुराहरू बाहिर समाजमा सुन्न सकिन्छ, हामीले यही नै हो भनेर त
हामीले पनि भन्न सक्दैनौँ।
तर पनि बाहिर
त्यो अब भनौँ न घटना भएको अहिले 12 भइसक्यो, तैपनि अहिलेसम्म सत्य तथ्य अनुसन्धान भइरहेको छ र सत्य तथ्य के हो भनेर अहिलेसम्म पनि बाहिर आइसकेको छैन। तर खैर, हामीले आजको यो जेठ 19 एउटा नेपालको इतिहासमा एउटा कालो खण्ड दिनको रूपमा भनौँ न कालो रातको रूपमा भगाएको घटनालाई आज हामीले सम्झिने कोसिस गर्यौँ। किन भन्दाखेरि आजको जेठ 19 हो, आज शहीद आजकै दिनमा यो घटना घटेको थियो। सोही कारणले आज हामीले यो कार्यक्रमको सुरुमा सोही सम्बन्धी प्रसङ्गलाई उठायौँ। श्रोताहरू, अब भने हामी हाम्रो नियमित प्रसङ्गहरूतिर लाग्दैछौँ। 6 छ श्रोताहरू, तर हाम्रो विधिवत कार्यक्रमको समय भनेको 6:30 अझै आधा घण्टा बाँकी छ। त्योभन्दा अगाडि श्रोताहरू, अब फेरि अर्को एउटा गीत सुन्ने नै हो कि, हामीलाई एउटा गीत को लागि रिक्वेस्ट आएको छ, तर त्यो गीत हामी एकैछिनमा बजाउँछौँ। त्योभन्दा अगाडि म फेरि अर्को एउटा गीत प्रस्तुत गर्दैछु तपाईँहरूका लागि। श्रोताहरू, अहिलेलाई भनौँ सुनौ प्रमोद खरेलको आवाजमा रहेको तिमीलाई छोएको। हजुर श्रोताहरू, प्रमोद खरेलको आवाजमा तिमीलाई चोखो माया गरी ठुलै ठुलै भूल गरे मैले भन्दै थिएँ यहाँनिर प्रमोद खरेल, तर हामीले भने त्यस्तो भूल गरेका छैनौँ श्रोताहरू। हामीहरू सधैँ तपाईँहरूलाई नै माया गरिरहन्छौँ र तपाईँहरू हामीलाई माया गर्नुहुन्छ, हामीलाई यो पूर्ण विश्वास छ। कार्यक्रम हो भोइस अफ साङ्गला रेडियो एडलेड 101.5 मेगाहर्जमा हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म, तर आज भने 5:30 बजे नै हामीले कार्यक्रम शुरू गर्ने मौका पायौँ र यो मौकालाई हामी गुमाउन चाहँदैन थियौँ, किनभने हाम्रा श्रोताहरूलाई हामी विविध प्रसङ्गले मनोरञ्जन र जानकारी गराउने हाम्रो उद्देश्य हो। विदेशमा भए पनि नेपाली कला संस्कृति, नेपाली परम्परा, नेपाली गीत संगीत र नेपाली मौलिकतालाई जोगाइराख्नु र का साथसाथमा विश्वभरमा भएका विभिन्न रोचक जानकारीहरू तपाईँहरूको समक्ष ल्याउनु हाम्रो ल्याउने हाम्रो कर्तव्य हो। त्यो भएर आज हामी तपाईँहरू समक्ष छौँ, आज मात्र होइन सधैँ आउने गर्छौँ, हरेक आइतबार। हजुर श्रोताहरू तपाईँहरूले थाहा पाइसक्नु भएकै छ। अब भने हामी कार्यक्रममा अर्को एउटा यहाँनिर सूचना प्राप्त भएको छ हामीलाई, यो इन्द्र अधिकारीज्यूले पठाउनु भएको छ कम्युनिटी नोटिस भनेर। म यसलाई सरस्वती पहिला इङ्ग्लिसमा पढेर सुनाउँछु, त्यसपछि चाहिँ फेरि उल्था गर्ने कोसिस गर्छु। द लास्ट वर्कसप अन सिभिल राइट एन्ड रेस्पोन्सिबिलिटिज कन्डक्टेड बाई बासा एन्ड स्टारस विल बी हेल्ड टुमोरो। अल कम्युनिटी मेम्बर्स इन्भाइटेड टु जोइन। अल्सो इन्फर्म योर रिलेटिभ्स एन्ड फ्रेन्ड्स टु जोइन। टाइम रहेको छ 4 बजे, 4 PM। भेन्यू रहेको छ 1225 युथ सेन्टर, 17 विल्सर स्ट्रिट, सल्सबरी। हजुर 1225 युथ सेन्टर रहेको छ, तपाईँहरूले थाहा पाइहाल्नु भयो। म फेरि पनि एकचोटि यसलाई नेपालीमा उल्था गर्ने कोसिस गर्छु। बासा र स्टारस जुन जो संस्थाहरू छन् तिनीहरूले वर्कसप जुन सञ्चालन गरिरहेका थिए सिभिल राइट एन्ड रेस्पोन्सिबिलिटिज सम्बन्धी, त्यो प्रोग्रामको त्यो भनौँ न यो वर्कसपको भोलि चाहिँ लास्ट दिन रहेको छ। त्यो लास्ट वर्कसपमा तपाईँहरू यदि सामेल हुन चाहनुहुन्छ भनेदेखि तपाईँ भोलि साँझ 4 बजे 1225 युथ सेन्टर, 17 विल्सेयर स्ट्रिट, सल्सबरीमा गएर तपाईँहरू पार्टिसिपेट हुन सक्नुहुन्छ। र यदि तपाईँ आफ्ना साथीभाइलाई पनि दिएर जान चाहनुहुन्छ भनेदेखि आफ्ना साथीभाइ अथवा अरू कुनै नातागोता जसलाई चाहिँ यो सिभिल राइट्स एन्ड रेस्पोन्सिबिलिटिजका बारेमा थाहा पाउन मन छ र जानकारी लिन मन छ भनेदेखि तपाईँहरू भोलि 4 बजे 1225 युथ सेन्टर सल्सबरीमा तपाईँहरू त्यहाँ गएर यो भोलिको लास्ट वर्कसपमा तपाईँहरू सामेल हुन सक्नुहुन्छ। हजुर यो त थियो एउटा कम्युनिटी जानकारी।
यसै गरी सञ्जयजीले जुन एउटा कम्युनिटी अनाउन्स सामाजिक सूचना उहाँले प्रस्तुत गर्नुभयो, हामी यस्ता विविध कार्यक्रमहरू बेला बेलामा यहाँहरूलाई 1 घण्टा नभएर 2 घण्टा पनि हामी श्रोताहरूलाई धेरै भरपूर मनोरञ्जन दिनको लागि हामी यहाँ तपाईँहरूकै लागि हामी यहाँ उपस्थित भइसकेका छौँ। र अबको क्रममा म एउटा रोचक तथ्यहरू यहाँ म प्रस्तुत गर्छु। यो तथ्यहरू यस्ता छन् कि मानिसको शरीरको सम्पूर्ण रक्त बाहिने नलीको लम्बाइ जोड्ने हो भने त्यो लम्बाइले पृथ्वीलाई 2 पटक बाँध्न सक्छ। हाम्रो नली नसाहरू त्यति लामा हुन्छन् ताकि ती सबै काटेर जोड्ने हो भनेदेखि चाहिँ हाम्रो पृथ्वी जुन जति गोलो छ त्यसलाई 2 पटकसम्म बाँध्न सक्छ। यसै गरी संसारको कुल क्षेत्रफलको 71% भूभाग पानीले ढाकेको छ। एक व्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा लगभग 61,000 लिटर पानी पिउँछ। जहिले पनि एकै स्थानमा दिशा गर्ने जनावर गैंडा हो। यसै गरी आफ्नो गर्भधारण टाउकोमा गर्ने जीव उडुस हो। सौर्य परिवारका सबै ग्रहहरू पश्चिमबाट पूर्वतिर घुम्दछन्, तर शुक्र ग्रह जो पूर्वबाट पश्चिमतिर घुम्दछन्। समुद्रभित्र सौर्यको किरण 400 मिटर भन्दा तल जान सक्दैन। यसै गरी एक वर्षमा एउटा लामखुट्टेले 15 करोड बच्चा जन्माउन सक्छ। यसै गरी एक जोडी मुसाले एक वर्ष भन्दा कम समयमा 15,000 भन्दा बढी सन्तान जन्माउन सक्छ। श्रोताहरू जो त भयो एउटा रोचक प्रसङ्ग,
पत्याउनुहोस् नपत्याउनुहोस् होइन तपाईँ ठाउँमा छ भन्दाखेरि हामीले यस यो उसलाई चाहिँ प्रसङ्गलाई चाहिँ पत्याउनुहोस् या नपत्याउनुहोस् भनेर दिन सकिन्छ नि त होइन। जस्तो अब तपाईँले भन्नु अनि एक वर्षमा लामखुट्टेले एक वर्षमा कि आफ्नो जीवनकालमा
भन्नाले अब लामखुट्टेको बारेमा कुरा गर्ने हो भने त एक वर्षमा लामखुट्टेले एक वर्षको कुरा
एक वर्ष
15 करोड बच्चा जन्माउन सक्छ।
त्यही भएर हो क्या नेपालमा चाहिँ धेरै लामखुट्टे। हजुर बिल्कुल यो चाहिँ रमाइलो लाग्यो मलाई। यो पोइन्ट चाहिँ अब यो लामखुट्टे भनेपछि अब यहाँ त त्यति साह्रो छैन होइन, देखिन्छ नदेखिने होइन, तर त्यस्तो छैन। लामखुट्टे भनेको अब अलिकति फोहोर ठाउँमा बस्ने र सरसफाइ भएन भनेदेखि, विशेष गरी अझ गर्मी सिजनमा चाहिँ लामखुट्टेको प्रभाव बढी हुने गर्छ र लामखुट्टेकै कारणले कतिपय भनौँ न ज्यान नै जाने खालका रोगहरू पनि लाग्छन्। त्यो लामखुट्टेले चाहिँ एक वर्षमा 15 करोड बच्चा भनौँ न आफ्नो सन्तान वृद्धि गर्ने रहेछ, त्यही कारणले भइरहेछ लामखुट्टे चाहिँ यसरी भनौँ न लामखुट्टेकै कारणले महामारी रोगहरू फैलिने, जस्तै मलेरिया होइन अनि काला ज्वर त्यस्तो के रोगहरू मैले नेपालमा हुँदाखेरि सुनेको थिएँ, तर आजभोलि चाहिँ धेरै कम भइसक्यो किन भन्दाखेरि यहाँ लामखुट्टे देख्न पाइँदैन. हजुर कार्यक्रम हो भोइस अफ साङ्गिला, तपाईँहरूका साथमा छु म सञ्जय,
म खगेन्द्र
र म नवीन, र हामीले कुराकानी गरिरहेका छौँ विभिन्न विषयवस्तुमा आधारित भएर. हामीले राजदरबार हत्याकाण्डका कुरा गऱ्यौँ र विभिन्न रोचक कुराहरू गऱ्यौँ, र हामीलाई कुनै प्रतिक्रिया दिन चाहनुहुन्छ, हामीसँग सम्बन्धित भएर तपाईँले लेख रचना वा कथा के पठाउन चाहनुहुन्छ भने तपाईँले हाम्रो फेसबुकमा चाहिँ पोस्ट गर्न सक्नुहुन्छ. पोस्ट गर्नको लागि www.facebook.com/sangrila चाहिँ पोस्ट गर्नुभयो भने अवश्य पनि हामीले तपाईँको त्यो लेख रचना वा तपाईँको सुझावलाई मनन गरेर कार्यक्रममा प्रसारण गर्नेछौँ.
यति मात्र होइन, तपाईँले इमेल एड्रेसमा पनि तपाईँले पठाउन सक्नुहुन्छ, र इमेल एड्रेस रहेको छ radio.nepali@gmail.com radio.nepali@gmail.com. यसै गरी तपाईँ यदि तपाईँ त्यसमा पनि आफ्नो गजल आफ्नो लेख रचनालाई तपाईँ डाइरेक्ट स्टुडियो मार्फत तपाईँ आफ्ना आफन्तजन श्रोता माझ पुर्याउन चाहनुहुन्छ भने तपाईँले टेलिफोन नम्बरमा पनि सम्पर्क गरेर तपाईँले आफ्नो लेख रचना सुनाउन सक्नुहुन्छ, र हाम्रो टेलिफोन स्टुडियोको टेलिफोन नम्बर रहेको छ 8313500 8313500.
हजुर श्रोताहरू, हामीले कार्यक्रमलाई सर्वसुलभ रूपले कसरी सुन्न सकिन्छ र हामी हाम्रो कार्यक्रम समक्ष तपाईँहरू कसरी पुग्न सक्नुहुन्छ भन्ने बारेमा हामीले जानकारी गरायौं, त हामीलाई तपाईँ फेसबुकबाट पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ, इमेल टेलिफोन, त्यसै गरी यदि तपाईँ हामीलाई भनौँ न यो अस्ट्रेलिया साउथ अस्ट्रेलिया भन्दा बाहिर बसेर सुन्दै हुनुहुन्छ भने तपाईँले लगन गर्नु सक्नुहुन्छ, अनलाइन पनि सुन्न सक्नुहुन्छ हाम्रो कार्यक्रम radio@adelaide.edu.au मार्फत तपाईँ हामीलाई अनलाइन संसारभर अनलाइन सुन्न सक्नुहुन्छ, र यसै गरी डिजिटलमा पनि रेडियो एडलेड उपलब्ध छ. श्रोताहरू, रेडियो एडलेड यो एउटा कम्युनिटी रेडियो हो जसमा चाहिँ विभिन्न भाषाका कार्यक्रमहरू प्रस्तुत हुने गर्दछन्, विशेष गरी आइतबारको दिनमा विभिन्न भाषाका कार्यक्रमहरू जुन चाहिँ अस्ट्रेलियन यो मल्टिकल्चरल देशमा बसिरहेका कल्चरलाई कल्चरलहरूलाई चाहिँ जीवित राख्ने र उनीहरूको आफ्नो एउटा कल्चरको जगेर्ना गर्ने रक्षा गर्ने उद्देश्यले यो कम्युनिटी रेडियो विगत 40 वर्षदेखि सञ्चालन भइरहेको छ, र यसै अन्तर्गत हामीहरू पनि तपाईँहरू समक्ष हाम्रो कम्युनिटी नेपाली समाज नेपाली कम्युनिटीको प्रतिनिधित्व गर्दै विगत 3 वर्षदेखि हामी लागिपरेका छौँ. श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिला लिएर हामी आउने गर्छौँ हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म, तर अबका केही हप्ताहरूमा अबका केही आइतबारहरूमा 5:30 बजे हामी तपाईँहरूको रेडियो सेटमा उपस्थित हुनेछौँ. अर्को सूचना जारी नहुने बेलासम्म हामी यदि फेरि हाम्रो टाइम भनौँ न हामीले यो 6:30 बजे हाम्रो नियमित टाइममा फेरि प्रस्तुत हुनुपर्ने भयो भने हामी तपाईँहरूलाई जानकारी गराइहाल्छौँ, तर आज र आगामी कार्यक्रमहरू हामी 5:30 बजेदेखि सुरु गर्नेछौँ. सुन्न नभुल्नुहोला कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 MHz, र त्यसै गरी डिजिटल, अनि त्यसै गरी यदि अनलाइन पनि सुन्न चाहनुहुन्छ भने radio.adelaide.edu.au. हजुर, र अहिलेलाई भने हामीलाई एउटा गीतको लागि यहाँ अनुरोध आएको छ, उहाँको नाम चाहिँ ईश्वर दहाल रहेको छ, र तिमी बिना उदय मनिला सोताङको आवाजमा रहेको यो गीत अब चाहिँ सुन्न र भनौँ न आफू सुन्न र अहिले रेडियो सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु भनेर हामीलाई मेसेज पठाउनु भएको छ, र ईश्वर दहालका लागि अहिलेलाई भने उदय मनिला सोताङको आवाजमा रहेको तिमी बिना.
बात फिर न सारो हो तिमी बिना बाँच्ना गारो हो मुटु दुखी रहन्छ बात फिर न सारो हो केश राती झरना झरे सरी ला जालो त्यो हेराई को झलको आखा भरी लामा लामा केश राती झरना झरे तरी ला जालो त्यो हेराई को झलको आखा भरी जानी जानी चोट दिने तिम्रो मिठो बानी केही दिन टाढा बस्दा पनि बाँच्नै गाह्रो भो तिमी बिना बाँच्न गाह्रो भो
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत. र भर्खरै हामीले तपाईँहरूलाई सुनायौं तिमी बिना बाँच्नै गाह्रो भयो उदय मनिला सोताङको आवाजमा रहेको र यस गीतलाई सुन्न र सुनाउन चाहनु भएको थियो ईश्वर दाहालले. हजुर ईश्वर दाहालजी, पक्कै पनि तपाईँले यो गीत इन्जोय गर्नुभयो होला र साथमा हाम्रा सम्पूर्ण श्रोताहरू जसले हामीलाई रेडियोमा यति बेला भोइस अफ साङ्गिला सुनिराख्नु भएको छ तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला भन्ने हामीले आशा लिएका छौं. र अब भने हामी अलिकति एकजनासँग कुराकानी गर्दैछौँ. हाम्रो टेलिफोन सम्पर्कमा एकजना व्यक्ति आइसक्नु भएको छ, प्रवीण पाण्डेजी. उहाँ चाहिँ अहिले साउथ अस्ट्रेलियामा एउटा होटल रेस्टुरेन्ट व्यवसायका रूपमा स्थापित हुनुभएको छ. आफूले भनौँ न एउटा नयाँ व्यवसायको सुरुवात गर्नुभएको छ. र यसो हेर्ने हो भनेदेखि अहिले नेपाली कम्युनिटीभित्र विशेष गरी यदि कोही बिजनेस भनौँ न कुनै पनि व्यवसाय इस्टाब्लिस गर्न चाहन्छ भनेदेखि प्राय जसो रेस्टुरेन्ट नै भनौँ न होटल व्यवसाय रेस्टुरेन्ट व्यवसायले नै अगाडि लिएको भनौँ न त्यसलाई चाहिँ या चाहिँ सजिलो भएर या चाहिँ के हो कसो हो यो सबै कुरामा जानकारी गर्नका लिनका लागि हामी अहिले चाहिँ प्रवीण पाण्डेजीसँग टेलिफोन सम्पर्कमा छौँ. हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ. हेलो
हेलो
प्रवीणजी, कार्यक्रममा स्वागत छ तपाईँलाई भोइस अफ साङ्गिलामा.
धन्यवाद, तपाईँलाई धेरै धेरै ठुलो धन्यवाद दिन चाहन्छु. मुरी धन्यवाद दिन चाहन्छु.
र हामी तपाईँलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ. तपाईँले हालचालै साउथ अस्ट्रेलियामा चाहिँ पानस नेपाली अथेन्टिक रेस्टुरेन्ट खोल्नु भएको छ, त्यसको लागि हाम्रो कार्यक्रमको तर्फदेखि धेरै धेरै शुभकामना.
धन्यवाद.
वास्तवमा यो नेपाली पानस नेपाली अथेन्टिक भन्ने रेस्टुरेन्ट खोल्नु भएको छ, यो कहाँनिर छ होला हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न.
यो 3/34
हजुर
ह्यान्ले बिच रोड माइल एन्डमा छ.
हजुर.
अनि पानसको अर्थ चाहिँ कुनै पनि चिज शुभारम्भ गर्ने बेलामा, सुरुवात गर्ने बेलामा पानस बालेर पनि गरिन्छ.
हजुर.
अनि हामी नेपालीहरूको चाहिँ एउटा भनाइ नै छ नि, अतिथि देव भव भनेर. गेस्ट आर गड भन्ने जस्तो किसिमको, त्यसको लागि सबभन्दा ठुलो सत्कारै चाहिने भयो. सरकारको लागि पनि खानाको हाम्रो चाहिँ नेपाली खाना जुन अथेन्टिक फुडहरू छ त्यसरी इन्ट्रोड्युस गर्नलाई अहिले मार्केटमा नयाँ किसिमले इन्ट्रोड्युस गर्न खोजिरहेको छ. हुन त यहाँ धेरैजना सबै पायनियरहरू छन्, अब हाम्रो काशी दाईहरू भए, दिपक दाईहरू भए, सबजना एक सी एक छन्, सबजना एकदमै राम्रोसँग व्यवसाय गरेर बसेका छन् उहाँहरू पनि. उहाँसँग पनि दुवैजनासँग अरू अरू चाहिँ नेपाली रेस्टुरेन्टहरूसँग पनि सबैसँग आशीर्वाद लिएरै सुरु गर्न लाग्छु.
धेरै नेपाली रेस्टुरेन्टहरू पनि खुलिरहेको अवस्था छ, ती पुराना रेस्टुरेन्ट भन्दा अहिले तपाईँमा चाहिँ के भिन्नता छ, के फरक देखाउन चाहनुहुन्छ तपाईँले चाहिँ?
अब सर्भिस त उहाँले गरे सर्भिस र उहाँहरूसँग उहाँहरू गुरु जस्तो मान्छे उहाँहरूसँग सिक्नु नै पर्छ मैले त.
हजुर.
र त्यही पनि अब खानामा चाहिँ अलि चाहिँ नेवारी चाहिँ खानाहरू भयो, अब नेपाली चाहिँ भित्रबाट हुर्किएका जस्तो चाहिँ अब काउली मासु, फर्सी मासुहरू भयो है, सेकुवाहरू भयो नेपाली स्टाइलमा, अब यो भटमासहरू चाहिँ साँधेको आउँछ, अब मासुको बरी बारा त्यस्तो खालको फुडहरू चाहिँ निकालेर चाहिँ लाने चाहिँ प्रयास गरेको छु मैले अहिले.
प्रवीणजी, अस्ट्रेलियामा आइसकेपछि होटेल लाइनमै छोप्नुको कारण के, धेरै नेपालीहरूले देखिन्छ होटेल लाइनमै प्रवेश गरिरहनु भएको छ, यसको कारण चाहिँ के होला?
मलाई चाहिँ कस्तो थियो भने मेरो खानाको अलिअलि कलेक्सन आफ्नो पनि थियो, बिस्तारै खाना सम्बन्धी एउटा चाहिँ सानो बुक पनि कोर्दै थिएँ मैले. अनि त्यस बेलामा चाहिँ कस्तो मनमा लाग्यो भने अब आफ्नो खाना कोरेर भन्दा पनि त्यसलाई खानालाई इन्ट्रोड्युस गरेर मार्केटमा गएर पकाएर नै चाहिँ अब सबैको चाहिँ मुखमा चाहिँ त्यो स्वादिलो खाना पारेर आहा भनेको चाहिँ एउटा चाहिँ सुन्न चाहिँ सायद दोबै लाग्यो.
वास्तवमा प्रवीणजी, खाना किताबमा भन्दा प्लेटमै बढी शोभाउँछ होला होइन?
जबसम्म चाहिँ त्यो मुखमा पर्दैन, आँखाले हेरेर मात्रै त के स्वाद लाग्छ.
प्रवीणजी, नेपाली रेस्टुरेन्ट खोल्नु भएको छ, नेपालीहरूले चाहिँ व्यवसायमा हात हाल्नको लागि के कस्ता चुनौतीहरू देख्नु भएको छ अहिलेको अस्ट्रेलियाको बजारमा चाहिँ?
अब मार्केटिङ पोइन्ट अफ भ्यूमा अब हाम्रो सानो मार्केट छ, अब हाम्रो चाहिँ खाना पनि भर्खर चाहिँ हुर्केका छन्, कतिपय चाहिँ अब इन्फ्लुएन्समा पनि छ हाम्रो खानाहरू, अब हाम्रो नेबरिङ कन्ट्रीको इन्फ्लुएन्स पनि धेरै नै परेको छ हाम्रो खानाहरूमा. र चाहिँ हाम्रो चाहिँ जुन हाम्रो चाहिँ स्पाइसेसहरू छ, जुन यो माउन्टेन्समा आउने हर्ब्स जस्तो जिम्बु टिम्बुरहरू जुन हाम्रो स्वाद छ नि, त्यो चाहिँ अलिक विशेषै छ. त्यो अब त्यो चिज चाहिँ अलिकति राम्रोसँग युज गरेर त्यसको चाहिँ मात्रा मिलाएर युज गरेर फुडहरू निकाल्ने छ. अब चुनौती त प्रशस्त छ, मार्केटै भयो हाम्रो चाहिँ, अब मार्केटिङ चाहिँ नै अग्रेसिभली नै जानुपर्छ. तर मैले अहिले चाहिँ सुरु गर्दाखेरि नेपालीहरूलाई पनि एकदम वेलकम गर्नु किसिमको लागि, अब जस्तो नेपाली अब रक्सी भयो अहिला भनेर अहिले हिमालयन ब्रुवेरीले चाहिँ एक्सपोर्ट क्वालिटीको बनाएर छ, त्यो पनि राख्ने प्लानमा छु म.
हजुर हजुर.
अनि जुन ठो भन्ने जुन छ्याङ छ नि, छ्याङ पनि चाहिँ मैले अहिले हाल्न लागेको छु हाम्रो खानासँग, जस्तो साँधेको मासु छोलाहरूसँग छ्याङहरू पनि प्रशस्त राम्रोसँग जान्छ. त्यस कारण अघि नेपालीपन राखेर नै चाहिँ अलिक जान लाग्छ. चुनौती त प्रशस्त छ बजारमा, किनभने अब टफ कम्पिटिसन पनि छ, तर अलिक सस्टेन गरेर बिस्तारै राम्रो किसिमले सर्भिस र चाहिँ फुडको चाहिँ स्ट्यान्डर्ड चाहिँ मेन्टेन गरिरहन सक्यो भने मलाई जहाँसम्म लाग्छ हामी जान सक्छौँ होला. केही न केही चाहिँ एउटा चाहिँ चिन्ह चाहिँ कोरेर चाहिँ आफूले स्ट्याब्लिस गर्न सकिन्छ होला जस्तो भने मलाई पुरा विश्वास छ.
हजुर प्रवीणजी, तपाईँले जुन होटल व्यवसाय गर्नु भएको छ त्यो हामीलाई पनि बहुत नेपाली साउथ अस्ट्रेलियामा नेपाली रेस्टुरेन्ट खोलेर हामी नेपाली होटलमा गएर हामीले पनि कोइजिन भोज गर्नु हामीलाई पनि कुनै एउटा अवसर मिल्ने पक्कै पनि छ. तर तपाईँले जुन नेपालमा पनि यो व्यवसाय गर्नु भएको थियो र त्यो अनुभव तपाईँले यहीँ अस्ट्रेलियामा लागू गर्नु भएको हो कि यो पहिलोचोटिको तपाईँको अनुभव?
मैले सानो एउटा चाहिँ सानो एउटा बार जस्तोमा चाहिँ मैले साथीभाइहरूको चाहिँ थियो, त्यसमा चाहिँ बिस्तारै इन्ट्रोड्युस मैले आफ्नो खाना पनि इन्ट्रोड्युस गर्दा थिएँ. मैले हेर्थेँ पनि सानो किसिमको चाहिँ रेस्टुरेन्ट बिजनेसमा चाहिँ एउटा बार जस्तो किसिमको एउटा गेट टुगेदर ग्यादरिङ हुनेछ, इभिनिङमा ग्यादरिङ गर्ने फ्रेन्ड्सहरू चाहिँ यसो मिटअप गर्ने ठाउँ चाहिँ मा चाहिँ मेरो इन्भेस्टमेन्ट थियो नेपालमा पनि.
हजुर हजुर.
त्यही किसिमले चाहिँ यसो नेपालीहरू यहाँ आउँदाखेरि एक समय एकछिनको लागि पनि आफ्नो ठाउँ आफ्नो किसिमको खाना भन्ने एउटा भावनामा एकचोटि बगाउन मलाई एकदम चाहना पनि छ. सायद म त्यो मिट गर्छु होला, म सबै नेपालीहरूलाई चाहिँ आएको खण्डमा चाहिँ उहाँहरूलाई चाहिँ म डेफिनेटली एकछिन नेपालको चाहिँ एउटा सानो चाहिँ आफ्नो भान्सा जस्तो हुन्छ नि, जस्तो तपाईँलाई आफ्नो भान्साको धेरै नै महत्त्व हुन्छ नि, त्यस्तै एकैछिन म मेरो चाहिँ रेस्टुरेन्टको चाहिँ किचनको चाहिँ भान्साको चाहिँ आफ्नो घरको भान्साको जस्तो त्यो एकचोटि एउटा फिल गराउन चाहना छ. हेरौँ कतिसम्म म सक्छु. तपाईँहरू जस्तो शुभेच्छाले डेफिनेटली केही न केही हुन्छ होला.
अनि प्रवीणजी, त यो अब साउथ अस्ट्रेलियामा फानस अथेन्टिक नेपाली रेस्टुरेन्टको सुरुवात भएको छ, योभन्दा पहिला पनि कतै तपाईँको अरू कुनै ऊ छ लगानी छ भनौँ न अरू कुनै रेस्टुरेन्ट?
सिडनीमा मेरो हिडन एटी फ्लाइङ क्याङ्गुरू, पहिले म एडलेड थिएँ, एडलेडबाट म सिडनी गएँ. हिडन एटी फ्लाइङ क्याङ्गुरू भनेर एउटा मिक्स कुजिन जस्तो भयो, नेपाली कुजिन जस्तो पनि थियो, अलिकति चाहिँ मोडर्न अस्ट्रेलियन कुजिनको फ्युजन किसिमको रेस्टुरेन्ट सुरु गरेका थिएँ.
हजुर हजुर.
तर त्यसमा चाहिँ नि मोडर्न अस्ट्रेलियन कुजिनले त्यति महत्त्व दिन सकेन, किनभने मैले आफैले मोडर्न अस्ट्रेलियन कुजिनमा जस्तो रिजोटो पास्ता स्टेक बेच्दाखेरि मलाई त्यति भावना त्यो चिजमा मैले जगाउनै सकिनँ, र मान्छेले मैले आफ्नो गेस्ट कस्टमर्सहरूलाई पनि त्यति कन्भिन्सिङ वेमा मलाई मेरो मनले नै नमानेर चाहिँ मैले धेरै कन्भिन्स पनि गर्न सकिनँ होला. र नेपाली फुडले जुन किसिमको चाहिँ त्यहाँ पकड लिइसकेको थियो, नेपाली फुडमै चाहिँ जानुपर्छ भन्ने मलाई भावना पनि आयो. त्यसरी अहिले चाहिँ जहिले पनि मेरो लागि चाहिँ यो घरै जस्तो मैले ठान्ने ठाउँ हो.
हजुर. अनि अब सिडनीको तपाईँको व्यवसायलाई बढी प्रोत्साहन या पानसलाई?
म पानसलाई, पानसपट्टि एकदम मेरो फुल डेडिकेसन हो, पानसपट्टि नै हुन्छ.
ए हो,
ल टोटली.
अनि अनि प्रवीणजी, हामीलाई बताइदिनुहोस् कि तपाईँले अब कोर्नु पनि हुन्छ भन्नु बताउनु भयो, अन्तर्राष्ट्रिय बजारमा चाहिँ नेपाली खानालाई चाहिँ कसरी प्रमोट गर्न सकिन्छ, अझै कतिको बजार पाउन सक्छ यसले, र अन्तर्राष्ट्रिय स्वाद चाख्नेहरूले चाहिँ कतिको मन पराउँछन् नेपाली खानालाई चाहिँ?
नेपाली खाना मन पराउँछन् किनभने मेरो हाम्रो नेपाली खाना एकदम माइल्डर भर्जनमा छ, अरू भन्दा धेरै स्पाइसी पनि हुँदैन.
हजुर.
एकदम माइल्ड भर्जनमा छ हाम्रो, जुन भित्र चाहिँ नेपालभित्र चाहिँ हुर्केका जन्मेका खानाहरू पनि छन्, जुन चाहिँ इन्ट्रोड्युस अझसम्म सायद भएको छैन होला. त्यो खाना चाहिँ मलाई जहाँसम्म लाग्छ मार्केट चाहिँ डेफिनेटली पाउँछ, तर अलिकति मार्केटिङ चाहिँ राम्रोसँग नै इफिसियन्टली नै मार्केटिङ हुनुपर्छ, वर्ड टु वर्ड पनि हुनु पर्यो, माउथ टु माउथ पनि हुनु पर्यो, अनि सबैले जे थियो जान्न चिन्नु पर्यो. अब भन्नुभयो मार्केटिङ नै अहिलेको बेलाको मार्केटिङको चाहिँ एरा हो, मार्केटिङमै धेरै फोकस गर्नु नै पर्छ, किनाउनु नै पर्छ.
हजुर हजुर. त्यसै गरी अब तपाईँ पानसको एउटा जनरली मेन्यू तपाईँको अहिले तपाईँलाई यदि याद छ भनेदेखि मेन्यू यसो सर र भनिदिने हो कि हाम्रा नेपाली श्रोताहरूलाई, मेन्यूले पनि धेरै असर पार्छ रेस्टुरेन्टको भनौँ न के कस्तो छ भन्ने कुरा सर, र उहाँहरूलाई पनि एउटा मेन्टली प्रिपेयर हुने मौका मिल्छ मेन्यूको बारेमा केही जानकारी गराइदिनुहोस् न.
मेरो मेन्यूमा चाहिँ अन्ट्रीमा अब मोमो भइहाल्यो, एउटा मोमो चाहिँ स्टिम मोमो, भेजिटेरियन र चिकन मोमो छ.
हजुर.
तर म बिस्तारै स्लोरी चाहिँ एउटा क्याङ्गरू मोमो चाहिँ इन्ट्रोड्युस गर्न मलाई इच्छा छ, त्यो चाहिँ सायद म अलिक पछि गर्छु, तिन चार महिनापछि गर्छु होला.
हजुर हजुर.
अनि मासुको बरी छ, जुन चाहिँ अब हाम्रो मिट प्याटी जस्तै हुन्छ, त्यो हिङ अब अरू चाहिँ धेरै स्पाइसी हालेर बनाउने छ. अनि बाह्र हाम्रो नेभी स्टाइलको बाह्र हुन्छ, जुन चाहिँ मासुको रससँग सर्भ गरिन्छ.
हजुर हजुर.
अनि चाहिँ नेपाली खाजा सेट भनेर चाहिँ अब चाहिँ भटमास तारेको त्यसलाई साँधेको चिउरा सेकुवा अलिकति छोएला अनि आलु साँधेको त्यो पोर्सन भयो.
हजुर हजुर.
अनि गोलभेडाको अचारसँग त्यो एउटा चाहिँ सर्भ गर्छु म.
हजुर.
अनि अब हाम्रो राइस सेट भयो, अब राइस सेटमा चाहिँ मासुको रस, एउटा मासुको एउटा आइटम खसी वा चाहिँ कुखुरा वा चाहिँ ल्याङ.
हजुर.
त्यो हुन्छ, त्यसमा एउटा साग जान्छ, राइस जान्छ, अनि अचार चाहिँ मैले चाहिँ खाँदैको अचार जस्तो भने बाहिर किनेकै अचार हो, त्यसलाई चाहिँ निकालेर त्यसलाई चाहिँ अब आफ्नो तरिकाले चाहिँ ब्लेन्ड मिलाएर.
हजुर हजुर.
अब चाहिँ जुन हाम्रो चाहिँ खाँदैको अचार त्यो अचार त्यस खालको अचार हुन्छ, र छोपको अचार त्यो राखेर जाने त्यो खानाको सेट पनि दिन लाग्छ, ढिँडो सेट पनि निकाल्दैछु म
चाहिँ. बिल्कुल. यो चाहिँ ढिँडो सेट चाहिँ एकदमै नयाँ एउटा आइटम सुनियो प्रवीणजी, तपाईँको मेन्यू सुनेर मेरो मुखमा पानी आयो, हामीहरू यहाँ मुख गर्दैछौँ. तपाईँ
प्रवीणजी, तपाईँले जुन अहिले जुन मेनु सञ्जयजीले जुन प्रश्न गर्नुभयो त्यो मेनु तपाईँले बताउनु भयो, तर कति प्राय हाम्रो नेपाली समाजमा मांसाहारी नभए भनेर एकदम शाकाहारी पनि छन् नि, तर यसमा चाहिँ तपाईँले के भन्नुहुन्छ?
शाकाहारीको लागि मैले शाकाहारीको लागि योपालि एकदमै महत्त्व राखेर, जस्तो चाहिँ अब नन भेजिटेरियन नन भेजहरूलाई चाहिँ अब जति पनि खान सक्दैछ, भेजिटेरियनको लागि चाहिँ मैले अहिले पनिर टुसा अनि झन् यो कुरिलो एस्पारागसको झन् एउटा ग्रेभी अनि मासु जस्तै देखिने, मासुको जस्तो स्वाद छैन, मासु जस्तो देखिने कटरको कबाब एउटा चाहिँ
कटर पनि
खुवाउँदैछु योपालि. अनि भेजिटेरियनको लागि अब मासुको चप बनाएर चाहिँ भेजिटेरियनलाई चाहिँ आलुको चाहिँ चप चाहिँ सर्भ गर्छु, भेजिटेरियन मोमो छ. अनि ढिँडो पनि भेजिटेरियन सेटमा चाहिँ अब हाम्रो एउटा चाहिँ तरकारी हुन्छ,
ढिँडोलाई गुन्द्रुकको झोलसँग सर्भ गरिदियो भने त पक्का के अरे भेजिटेरियन भइहाल्यो नि.
त्यसको लागि गुन्द्रुक भटमास गोलभेडा टिमुर हालेर गोलभेडा पोलेको अचार चाहिँ छ, र तामा दिन्छु म यसपालि तामा.
हजुर. प्रवीणजी तपाईँले समय दिनुभयो र एउटा नयाँ बिजनेस नयाँ रेस्टुरेन्ट इस्टाब्लिस गर्नुभएको छ, र त्यसको लागि तपाईँको भनौँ न रेस्टुरेन्टको उत्तर प्रगतिको कामनाका साथ तपाईँले समय दिनुभयो हामीलाई, त्यसको लागि भोइस अफ साङ्गलाको तर्फबाट धेरै धेरै धन्यवाद र तपाईँलाई शुभकामना.
हजुर. भोइस अफ साङ्गला च्यानल मार्फत म मेरो सबै नेपाली दाजुभाइहरू सबै दिदीबहिनीहरूलाई मेरो इन्भिटेसन छ, म हात जोडेर नतमस्तक भएर इन्भिटेसन गर्न चाहन्छु। हजुर,
धेरै धेरै धन्यवाद,
तपाईँलाई म स्वागत एकदम स्वागत लेखमा।
हजुर बिल्कुलै प्रवीणजी, नेपाली समाज, नेपाली कम्युनिटीमा नेपालीले नेपालीलाई सहयोग नगरे कसले कसलाई गर्ने, होइन? समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
हुनुहुन्थ्यो परबिन पाण्डे, अहिले चाहिँ पानस नेपाली अथेन्टिक रेस्टुरेन्ट भनेर खोल्नु भएको छ, नेपाली व्यवसाय शुरू गर्नु भएको छ, र हामी भन्छौँ सकेसम्म नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रमोसन गरौँ, हामी हरेक ठाउँबाट लागौँ, अहिले नगरे कहिले, हामीले नगरे कसले
कसले।
5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
हजुर श्रोताहरू, कार्यक्रममा फेरि स्वागत छ। अब भने हामीले कार्यक्रमको विधिवत शुरूआत गरेका छौँ, किन भन्दाखेरि हाम्रो एक्चुअल टाइम भनेको हाम्रो
6:30 बजे हो,
6:30 बजे हो हामीलाई, भनौँ न हाम्रो नाममा दर्ता भएको समय भनेको 6:30 बजेदेखि 7:30 बजेसम्मको हो। त्योभन्दा अगाडि हामीले 1 घन्टा कभर गरेका थियौँ निहाउ विकेन्डलाई। अब भने हामीले विधिवत आफ्नो कार्यक्रम वैशव साङ्गीलाको समय सुरु भएको छ। खगेन्द्रजीले चाहिँ आजको तिथिमितिबाट कार्यक्रम सुरु गर्दै हुनुहुन्छ।
आजको तिथिमितिबाट हामी कार्यक्रम सुरु गर्छौँ, र कार्यक्रम यो नेपाली कल्चरल सोसाइटी अफ साउथ एसियाको प्रस्तुति पहिलो नेपाली रेडियो कार्यक्रम वैशव साङ्गीलामा हामी रमाइला विविध रचक रमाइला गीत सङ्गीत लिएर हामी आजको 183 श्रृङ्खलामा उपस्थित भइसकेका छौँ, र हामी साथमा छौँ साथी सञ्जय, नवीनजी र म खगेन्द्र।
खगेन्द्रजीलाई बिचैमा काटेँ मैले, रमाइला प्रसङ्ग आधा उदि त हामीले सुनाइसकेका
छौँ,
अब बाँकी रहेका रमाइला प्रसङ्ग, गीत सङ्गीत र न्युज फेरि हामी अबको 1 घन्टामा प्रस्तुत गर्छौँ। खगेन्द्रजी प्लिज, मैले तपाईँलाई काटेँ,
र तपाईँको रेडिएसनमा हामी 1 घन्टा अगावै हामी उपस्थित भइसकेका थियौँ, र 1 घन्टासम्म तपाईँले हामीलाई साथ दिनुभयो, र अबको अरू 1 घन्टा तपाईँ यानि कि 7:30 बजेसम्म तपाईँले पक्कै पनि हामीलाई साथ दिनुहुन्छ भन्ने पूर्ण आशामा हामी छौँ। र स्वतः महानुभाव, आजको कार्यक्रम को विधिवत हामीले उद्घाटन माफ गर्नु होला सुरुवात गरिसकेका छौँ, र आजको कार्यक्रम हाम्रो हजुर पहिलो सेगमेन्ट अन्तर्गत आजको पञ्चाङ्गबाट हामी कार्यक्रमको सुरुवात गर्न अनुमति चाहन्छौँ। र आज मिति विक्रम सम्बत 2070 साल जेठ 19 गते कृष्ण पक्षको नवमी तिथि आइतबार, नेपाल सम्बत 1133 अङ्ग्रेजी पात्र अनुसार इस्वी सन् 2013 जुन महिनाको 2 तारिक, र अहिले यहाँ एडिलेडमा बेलुकीको 6:30 भइसकेको छ भने नेपालमा अपराह्नको 2:45 बजेको छ।
हजुर श्रोताहरू, आजको तिथिमिति, आजको पञ्चाङ्गको बारेमा खगेन्द्रजीले यहाँनिर जानकारी गराइहाल्नुभयो। जेठ 19 गते यति बेला हाम्रो स्टुडियोको घडीमा साउथ अस्ट्रेलियामा 6:30 बजेको छ, र नेपालमा भने 2:45 बजेको छ। श्रोताहरू, अब भने हामी कार्यक्रममा के प्रस्तुति गर्दैछौँ त?
हाम्रो प्रसङ्ग छ, हामीसँग धेरै पोकापोकी धेरै छ, हामीसँग प्रसङ्ग धेरै छन्।
बिल्कुलै श्रोताहरू, हामीसँग धेरै छन् प्रसङ्गहरू, र अहिलेलाई भने फेरि अर्को एउटा होइन, फेरि त्यही कम्युनिटी नोटिस नै यहाँनिर प्रस्तुत गर्दैछु म। हामीले यो पहिला पनि भनिसकेका हौँ, यो कम्युनिटी नोटिस भनौँ न, यही कार्यक्रमकै अवधिमा हामीले पहिला फेरि पनि म यसलाई रिपिट गर्न चाहन्छु, पुनः यहाँ भन्न बोल्न चाहन्छु यसको बारेमा। यो वर्कसप भइरहेको थियो विगत केही समयदेखि, भाषा र स्टारसले अर्गनाइज गरेको थियो, सिभिल राइट एन्ड रेस्पोन्सिबिलिटिज भन्ने शीर्षकमा यो वर्कसपहरू केही समयदेखि सञ्चालन भइरहेको थियो, र भोलि भने यो वर्कसपको लास्ट दिन रहेको छ। यदि तपाईँहरू यसमा सामेल हुन चाहनुहुन्छ भने, विशेष गरी भुटनिज कम्युनिटीबाट यदि तपाईँ यसमा सामेल हुन चाहनुहुन्छ भनेदेखि, तपाईँ भोलि 4 बजे, साँझ 4 बजे 1225 युथ सेन्टरमा गएर यसमा पार्टिसिपेट हुन सक्नुहुन्छ। तपाईँले यसमा आफ्ना साथीहरू, आफ्ना रिलेटिभ, नातागोता होइन साथीभाइहरूसँग गएर के कसो हो, आफ्नो सिभिल राइट, मौलिक हक, अधिकारका कुराहरू के हुन् विदेशमा हुँदाखेरि, तपाईँहरूले पाउनुपर्ने हक अधिकारका कुराहरू जान्नको लागि तपाईँहरू यो वर्कसपमा सामेल हुन सक्नुहुन्छ। भाषा र स्टारसले अर्गनाइज गरेको हो यो वर्कसप, विगत केही हप्तादेखि भइरहेको थियो र यो भोलि भनेर यसको अन्तिम दिन रहेको छ, 1225 युथ सेन्टर, 17 विल्सर स्टेट, सल्सबरीमा। हजुर,
र बाहिर चिसो छ, चिसोले सताउन सक्छ र ख्याल गर्नुहोस्, बाहिर धेरै नै चिसो छ, रुगाले सताउन सक्छ र विभिन्न चिसोका रोगहरू चाहिँ उत्पन्न हुन सक्छ। त्यस कारणले गर्दा यो चिसो मौसममा सकेसम्म आफूलाई चाहिँ तातो गराउनुहोस्, तातो अनुभव गराउनुहोस्। र यहाँ एउटा प्रसङ्ग जोड्न चाहेँ, जाडोमा रुगाले चाहिँ किन सताउँछ भनेर, चिसो बढेसँगै रुगा खोकीले बढी सताउन थाल्छ। यद्यपि गर्मी महिनामा पनि रुगा खोकी नलाग्ने होइन, तथापि जाडो याममा रुगा खोकी प्रकोपकै रूपमा देखा पर्छ। आखिर जाडोमा रुगाले किन बढी सताउँछ भन्ने कुराको उत्तर पत्ता लगाउन शोधकर्ताहरूले एक अनुसन्धानबाट केही तथ्य पत्ता लगाएका छन्। शोधकर्ताहरूका अनुसार जाडोयाममा रुगाखोकीको प्रकोप बढ्नु देखिनुका विभिन्न कारण हुन्छन्। त्यसमध्ये एक कारण यस मौसममा रुगाको भाइरसले मानिसको रोग प्रतिरोधी क्षमता कम भएको फाइदा उठाउँछ। अर्कोतिर जाडोमा मानिसहरू जाडोकै कारणले एकअर्कामा बढी नजिकिन्छन्, त्यसैले यसको प्रत्यक्ष प्रभाव भाइरसको संक्रमणमा पर्छ। अर्थात् रुगाको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ। जाडो याममा तापक्रम भएको गिरावट र सुक्खापनाले भाइरसको उच्च फैलावट वा वृद्धिमा समेत सहयोग गर्दछ। शोधकर्ताहरूका अनुसार मौसममा आउने उत्तर चढाव बेला मानिसको रोग प्रतिरोधी क्षमता कमजोर भएको हुन्छ, जसको प्रत्यक्ष फाइदा भाइरसले उठाउँछ र मानिसलाई बढीभन्दा बढी संक्रमित बनाउँछ। ठण्डी मौसममा दिन छिटो हुनका साथै सूर्यबाट प्राप्त हुने ऊर्जा समेत कम प्राप्त हुन्छ, जसका कारण मानिसले प्राप्त भिटामिन डी पाउन सक्दैन। रोग प्रतिरोध क्षमता बढाउन आवश्यक पर्ने भिटामिन डीको कमी हुनु पुग्दा रुगाका भाइरसहरूले आक्रमण गर्छन् र हामीलाई थाहा छ यतिखेर यो मौसम भनेको चिसो मौसम हो, पानी परिरहेको छ र चिसो दिन प्रतिदिन बढ्दैछ। त्यस कारणले गर्दा रुगा खोकी लगायत अरू चिसोबाट बस्नको लागि आफूले तातो भएर बस्नुहोस्, न्यानो लुगा लगाउनुहोस्, सकेसम्म बाहिर अनावश्यक रूपमा चाहिँ हिँडुल नगर्नुहोस्, पानीमा नभिज्नुहोस् भनेर हामीले आग्रह गर्न चाहन्छौँ।
हजुर, बिल्कुलै नवीनजीले एकदमै राम्रो प्रसङ्ग यहाँनिर प्रस्तुत गर्नुभयो, किनभने हिजो जुनको फर्स्ट अफ जुन अस्ट्रेलियामा चाहिँ फर्स्ट अफ जुनलाई चाहिँ फर्स्ट डे अफ विन्टर भनेर भन्दो रहेछ, होइन, हिउँदको चाहिँ पहिलो दिन हिजोबाट सुरु भएको छ, पानी परिरहेको छ, बाहिरको टेम्परेचर भनेको त्यही 12-13 डिग्रीको छ अहिले, होइन श्रोताहरू, जाडोबाट बच्नका लागि र जाडोमा हुने फ्लू भनेर भनिन्छ यहाँ विशेष गरी रुगाखोकीबाट बच्नका लागि अप्नाउनु पर्ने सावधानीहरूका बारेमा नवीनजीले जानकारी गराउनु भयो र यसै गरी अब भने हामीले फेरि अर्को एउटा गीत प्रस्तुत गर्दैछौँ यहाँनिर, खैरो खैरो कपाल तिम्रो, एड्रिन प्रधानको आवाजमा रहेको यो गीतलाई सुन्न र सुनाउनु चाहनु भएको छ दिपा नरेन खड्काले। हजुर दिपा नरेन खड्काजी, तपाईँको अनुरोधमा र बाँकी सबै रेडियो सुनेर बसिराख्नुभएका श्रोताहरूका लागि खैरो खैरो कपाल तिम्रो। हजुर, खैरो कपाल हुनेहरू नझस्किनुहोला, उहाँले एड्रिन प्रधानको आवाजमा रहेको यो गीत।
खैरो खैरो कपाल तिम्रो, जुन जस्तो रूप तिम्रो, आहा पिपल पाते हुन्छ अनि सुन्दर मुस्कान तिम्रो। खैरो खैरो कपाल तिम्रो, जुन जस्तो रूप तिम्रो, आहा पिपल पाते हुन्छ अनि सुन्दर मुस्कान तिम्रो। खैरो खैरो कपाल तिम्रो,
मानी मानी कति मिठो बोले तिम्रो चञ्चल आनी बानी चोरी चोरी हेर्छौ मलाई लाज मानी मानी हातमा तिम्रो लाग्दिन हौ मेरी प्यारी डल्ली खेल राम्री लाग्दिन हौ मेरी प्यारी डल्ली कहिलो कहिलो कपाल तिम्रो झिमझिम गर्ने परेलीमा गाजल ती आँखा राम्री नेप्टी मोरी चाँदी झिमझिम गर्ने परेलीमा गाजल ती आँखा राज राम्री नेप्टी मोरी चाँदी जस्ता दाता कसरी बयान गरौँ अङ्गालोमा बाँधी देऊ न आई मेरी ढोक्सी अङ्गालोमा बाँधी देऊ न आई मेरी ढोक्सी कहिलो कहिलो कपाल तिम्रो जुन जस्तो रूप तिम्रो आहा पिपल पाते उठ अनि सुन्दर मुस्कान तिम्रो कहिलो कहिलो कपाल तिम्रो जुन जस्तो रूप तिम्रो आहा पिपल पाते उठ अनि सुन्दर मुस्कान तिम्रो
हजुर खैरो खैरो कपाल तिम्रो भन्दै थिए यहाँनिर एड्रियन प्रधान हजुर र यस गीतलाई हामीलाई रिक्वेस्ट गर्नुभएको थियो दिपानारायण खड्काजीले दिपानारायण खड्काजी तपाईँले गीत मनोरञ्जन गर्नुभयो होला इन्जोय गर्नुभयो होला र साथमा सम्पूर्ण श्रोताहरूले मनोरञ्जन गर्नुभयो होला अहिले नेपाली चाडबस्टमा नेपाली साङ्गीतिक क्षेत्रमा एड्रियन प्रधानको यो गीत एकदमै चर्चामा रहेको छ खैरो खैरो कपाल तिम्रो हजुर श्रोताहरू अब भने म फेरि अर्को यहाँनिर प्रसङ्ग जोड्दैछु यो यदि तपाईँ सुर्तिजन्य पदार्थहरू सेवन गर्नुहुन्छ भनेदेखि त्यो चाहिँ अवश्य पनि राम्रो होइन होइन तर सुर्तिजन्य पदार्थले नेपालमा वर्षेनी कतिजना व्यक्तिले ज्यान गुमाउँदो रहेछन् र विश्वमा कतिजनाले ज्यान गुमाउँदो रहेछन् र एकजना व्यक्तिले चुरोड पिउँदाखेरि त्यो वरपर रहेको व्यक्तिलाई पनि कतिसम्म असर गर्दो रहेछ भन्ने कुराको बारेमा जानकारी छ यहाँनिर श्रोताहरू यदि तपाईँ स्मोकर चुरोड खानुहुन्छ भनेदेखि चुरोड पिउनुहुन्छ भनेदेखि सतर्क हुने बेला आएको छ सुर्तिजन्य पदार्थ सेवनले नेपालमा वर्षेनी 16,000 व्यक्तिको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ विज्ञहरू यो संख्या अझै बढ़ी हुने बताएका छन् विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का अनुसार विश्वभर भने वर्षेनी करिब 60,00,000 व्यक्तिको सुर्तिजन्य पदार्थ सेवनले मृत्यु हुन्छ नेपालमा आधाभन्दा बढ़ी पुरूष सुर्तिजन्य पदार्थको अम्मलमा रहेको स्वास्थ्य सचिव डाक्टर प्रवीण मिश्राले बताए विज्ञहरूले भने मुलुकमा वर्षेनी 20,000 भन्दा बढी व्यक्तिको सुर्तिजन्य पदार्थ सेवनले गर्दा मृत्यु हुने दावी गरेका छन् नेपाल जनसंख्यिक स्वास्थ्य सर्वेक्षण 2011 तथ्याङ्क अनुसार मुलुकको 52% पुरूष र 13% महिला सुर्तिजन्य पदार्थको अम्मलीमा छन् डब्ल्यूएचओका अनुसार सुर्तिले विश्वभरमा वर्षेनी हुने मृत्युमा 6,00,000 भन्दा बढी व्यक्ति अप्रत्यक्ष धूम्रपान अर्थात सेकेण्ड ह्याण्ड स्मोकमा पर्छन् सेकेन्ड ह्यान्ड स्मोक भनेको चाहिँ कस्तो भन्दाखेरि यदि मैले चुरोट पिइरहेको छु र मेरो साइडमा यदि चुरोट नपिउने मान्छे उभिएको छ अथवा चाहिँ उसले पनि त्यो धुवालाई भनौँ न त्यो धुवाले उसलाई पनि असर गर्दो सेकेन्ड ह्यान्ड स्मोक भनेको चाहिँ त्यो भएर रहेछ एउटा चुरोटबाट निस्कने धुवाको 66% भाग धुम्रपानकर्ताले छेउछाउको वातावरणमा फैलाउँछ जसलाई सामान्य व्यक्तिले तान्ने गरेका छन् होइन वरिष्ठ क्यान्सर विशेषज्ञ डाक्टर राजेन्द्र बरालले भनेअनुसार यसैले हामीले धुम्रपान मात्र नभई परोक्ष धुम्रपानलाई समेत हतोत्साही गर्नुपर्छ धुम्रपानको धुवामा निकोटिन तथा टारको दोब्बर हुन्छ कार्बन मोनोअक्साइडको 5 गुणा हुन्छ अमोनिया र केडमियम समेत हुन्छ डब्ल्यूएचओ का अनुसार तमाखुको खतरा बारे जागरूक रहेका चारजना धूम्रपानकर्ता मध्ये तीनजना अम्मल त्याग्न चाहन्छन् तर विश्वभरिमा मात्र 5% व्यक्तिलाई सुर्तीमा निर्भरता हटाउने उपचार सेवा उपलब्ध छ। अध्ययनहरूले धूम्रपानले सम्पूर्ण जीवनबाट 1 दशक खोज्ने भएकाले समयमै यो अम्मल त्यागे यसले यसको दुष्प्रभावबाट राहत पाउन सकिने भएको छ। यस्तै 35 वर्ष अगावै धूम्रपान त्याग गर्दा यसको दुष्प्रभावबाट धेरै हदसम्म बच्न सकिने समेत विभिन्न अन्तर्राष्ट्रिय अध्ययनमा उल्लेख छ। पूर्ण रूपमा नियन्त्रण गर्न सकिने श्रुतिजन्य पदार्थको महामारी मानव निर्मित रहेको जनाउँदै नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले भने सरकारले धूम्रपान र प्रदूषण मुक्त वातावरणमा जीवनयापन गर्न पाउने व्यक्तिको मौलिक अधिकारलाई सुनिश्चित गर्न थप क्रियाकलाप सञ्चालन गर्नुपर्दछ। हजुर श्रोताहरू, वास्तवमा धूम्रपान आफैमा राम्रो चिज होइन,
पक्कै पनि हो त
होइन, त्यो भएर धूम्रपान 35 वर्षभन्दा अगाडि नै धूम्रपान त्याग गर्न सक्यो भने त्यसको प्रभाव चाहिँ त्यति बढी हुँदैन भनेर यो अध्ययनमा लेखिएको छ। तर यसको मतलब त्यो होइन कि 35 वर्षभन्दा माथिका व्यक्तिले चाहिँ भनौँ न धूम्रपान गर्ने अथवा चाहिँ उनीहरूले त्याग्न सक्दैनन् भन्न खोजेको होइन। धूम्रपान यदि गर्नुहुन्छ र म यसलाई छोड्न चाहन्छु भनेर आफूलाई भनौँ न एउटा सङ्कल्प लिनुभयो भने तपाईँहरू धूम्रपानको लतबाट पर बस्न सक्नुहुन्छ र आफ्नो जीवनको 1 दशक तपाईँले चाहिँ पूर्ण रूपले पाउन त नसक्नु होला, तर केही हदसम्म भए पनि तपाईँलाई रिलिभ हुन्छ, भनौँ न त्यसबाट हुने विभिन्न किसिमका रोगहरूबाट तपाईँ समयमै बच्न सक्नुहुन्छ। यो चाहिँ सार्वजनिक हितका लागि हामीले रेडियो मार्फत आज प्रसारण गर्यौं। श्रोताहरू, स्टुडियोको घडीमा 7:45 अर्थात 6:45 गइसकेको छ, हामीसँग अझै 45 मिनट बाँकी छ र रोचक रमाइला अरू गीत संगीत र अरू जानकारी हामीसँगै छन्। सुन्दै गर्नुहोस् रेडियो एडलेडमा भोइस अफ साङ्गिला कार्यक्रम हरेक आइतबार 6:30-7:30 र साथमा हामी हुनेछौ, म सञ्जय,
म खगेन्द्र
र म नवीन।
हजुर, अब भने अर्को एउटा गीत यहाँनिर प्रस्तुत गर्दैछु श्रोताहरू, प्रजिता गेलालको आवाजमा रहेको यो गीत झरी। हजुर, यस गीतलाई भने हाम्रा एकजना नियमित श्रोताले हामीलाई रिक्वेस्ट पठाउनु भएको छ, अनुभव अधिकारीले यो गीत सुन्न अनि सुनाउन चाहन्छु भन्नुभएको छ र अहिलेलाई भने हामी प्रस्तुत गर्दैछौ प्रजिता गेलालको आवाजमा रहेको यो गीत झरी।
श्रोता महानुभाव सन्ध्याकालीन अभिवादन पुनः हामी श्रोताहरूलाई पुनः भोइस श्रृङ्खलामा स्वागत गर्न चाहन्छौँ र हामी यति बेला छौँ साथमा म खगेन्द्र
म सञ्जय
र म नवीन
र यति बेला हामी यो चिसो चिसो मौसममा धेरै रमाइला गीतहरू गीतबाट पनि धेरै मनोरञ्जन लिइरहनु भएको होला सम्पूर्ण श्रोताहरूले र यति बेला नवीनजीले केही प्रसङ्ग उठाउन चाहनुहुँदैछ
मैले चाहिँ तपाईँहरू दुईटालाई पनि सोध्न चाहेँ र मनमनै सोध्नुहोस् श्रोता साथीहरू
हजुर
मनमनै सोध्नुहोस् तपाईँको फर्स्ट लभ चाहिँ को थियो
साह्रै ठुलो क्वेसन यो मलाई प्रश्न यो तपाईँले पहिलोचोटि गर्नुभएको
एकचोटि
सम्झिनुहोस् न त्यो पहिलो प्रेम तर तपाईँले त्यो पहिलो प्रेम भनेको उसँग कुरै हुनुपर्छ भन्ने छैन मलाई मन पराएको थियो पहिलो प्रेमीकै थियो
होइन प्रेमी भन्नाले प्रेम भन्न भन्ने बित्तिकै केटीसँग मात्रै गर्नुपर्ने प्रसङ्ग होइन हजुर हजुर विपरीतसँग त मैले खासै गरेँ नि क्यारो
भनेपछि के श्रोताहरू हामी यहाँ स्टुडियोमा बसेर रमाइलो गर्दैछौँ फर्स्ट लभको प्रसङ्ग निकाल्दै हुनुहुन्थ्यो नवीनजी यदि तपाईँ पनि आफ्नो फर्स्ट लभलाई यो कुरा सुनेर सम्झिनु भयो भनेदेखि हामीलाई लेखी पठाउनुहोस् हामी तपाईँहरूको नाम प्रसारण गर्नेछौँ तपाईँको फर्स्ट लभको नाम प्रसारण नगरे पनि भनौँ न तपाईँले पठाउनु भएको समक्षमा पठाउनु भयो भने हामी त्यो पनि प्रसारण गर्नेछौँ टेल अस हु इज योर फर्स्ट लभ
र मैले यो प्रसङ्ग किन जोडेँ भने भर्खरै बजारमा चाहिँ फर्स्ट लभ किताब चाहिँ निस्केको छ जसमा चाहिँ सात आठजना लेखकहरूले आफ्नो पहिलो प्रेमको बारेमा चाहिँ लेखेका छन् जसले यहाँभन्दा अगाडि चर्चा पाइसकेको छ समर लभ सुदिनजीको किताबले चाहिँ चर्चा पाइसकेको छ र उहाँहरूले चाहिँ फेरि विभिन्न युवा लेखकहरूले अहिले फर्स्ट लभको बारेमा चाहिँ किताब लेख्नु भएको छ त्यसै सम्बन्धी रहेर एउटा कथा चाहिँ मैले यहाँ श्रोताहरूलाई पनि सुनाउन चाहेँ र त्यहाँभन्दा पहिला चाहिँ आफ्नो पहिलो प्रेमीलाई सम्झिनुहोस् आँखा बन्द गर्नुहोस् एकचोटि उसको मुहारलाई आफ्नो मानसपटलमा घुमाउनुहोस् अनि यो कथा सुन्नुहोस् र यसरी सुरु हुन्छ तिमी त मेरो आइडल गर्ल थियौ नि फेसबुकको च्याट बक्समा यसो लेखेर पठाउने उही हो जो मेरो प्रथम आइडल बोय थियो तर मैले लेखिनँ ऊ पनि मेरो आइडल थियो मैले लेखिनँ ट्युसन क्लासमा पहिलोपटक देख्दाखेरि नै ऊ मेरो आइडल बनेको थियो भनेर मैले लेखिनँ बिर्सन खोज्दा कति पटक उसलाई सम्झेँ भनेर मैले लेखिनँ उसको यादको डुबान र उडानमा आफैलाई नि बिर्साएँ कति पटक लेख्न यी सबै तिमी कहाँ हरायौ किन बोल्न छोड्यौ ए बिन्दास लेडी उसले फेरि सोध्यो मक्ख परेर बसेको नि मैले गफ लगाएँ किन मक्ख पऱ्यो त थाहा नपाई कसैको आइडल बन्न पाउनु चान्चुन्ने कुरा हो बाउनै धेरै नाक्न फुल्ला हो म जिस्किए चाहिँ मानेर होला उसले त्यसै गरी भन्यो जसरी पहिला भन्थ्यो उसले बोली फेरेको रहेन रहेछ उपर्थी मेरो भावना फेरि जस्तो लाग्यो तिमी त उस्तै रहेछौ मैले भने तिमी पो बाठी भइछौ ए लाटी थिएँ त सोची थियो तर बिन्दास थियो अरूलाई पढाइको कत्रो चिन्ता थियो तिमीलाई भने फिक्री नै थिएन हे हाँसी यसो गर्दै हामी हिसाब नआएर रन्थन दिँदा तिमी अरूलाई जिस्काएर बस्थ्यौ है फिक्री गरेर पढ्न आउने हो र मैले फेरि गफ दिएँ इन्ट्रेस्ट भएको विषयमा के जिस्केर बस्दो हो इन्ट्रेस्ट नभएको मान्छेले किन अप्सनल म्याथ लिएको नि उसले भन्थ्यो तिमीलाई हिसाब नआएको देखेर नि उसले वाक्य अधुरै छाड्यो मेरो प्रेम चाहिँ मलाई त हिसाबभन्दा पिसाब बढी आउँथ्यो सोधेँ उसलाई मलाई हिसाब नआएको देखेर तिमीलाई के हुन्थ्यो हाँसो लाग्थ्यो यस्तो लद्दुले किन अप्सनल म्याथ लिएको होला जस्तो लाग्थ्यो ए हिसाब त मलाई अझै पनि आउँदैन र त्यसको फिक्री अहिले पनि छैन मलाई तिमी आज पनि उस्तै बिन्दास देखिन्छौ उसले भन्यो कहाँ देख्थ्यौ फेसबुकको फोटो र स्ट्याटसहरूमा ए हिसाब किताब नगरी बिन्दास हुन पाएको को हुँदैन र तिमीसँग बोलेर को सक्ला तिमी सक्दैनौ र त्यसो भए भाइ किन रिसाएको म रिसाएको थिइनँ उसले के गर्दैरहेछ भनेर केही नभनी घुर्की लगाए चाहिँ गरी एकछिन त्यत्तिकै बसिरहेँ ऊ रिसाए छ क्यारे च्याटबाट हिँडेछ मलाई विगत सम्झन बाध्य बनाएर ट्युसन क्लासको पहिलो दिन निलो टी सर्ट लगाएको थियो उसलाई सरले ब्ल्याकबोर्डमा हिसाब गर्न लगाउनु भयो। उसले हिसाब गरेको देखायो। सर प्रसन्न उसलाई ताप मार्दै भन्नुभयो, राम्रो छ। त्यहाँदेखि ऊ मेरो आइडल भएको थियो। उसलाई मैले त्योभन्दा अघि कहीँ पनि देखेको थिएन। सायद एकचोटि दो बाटोमा हाम्रो भेट भएको थियो, तर म उसलाई वास्ता गर्दैनथेँ। त्यो दिनदेखि भने वास्ता गर्ने भएकी थिएँ। मलाई ट्युसन क्लास कतिखेर पुग्नु चाहिँ हुन्थ्यो। मनको क्यानभ्यासमा कुन्नि कस्तो रङ पोतिएको थियो। म त्यसैको मोहनीमा हराउन थालेँ। हुन त क्लासमा अरू पनि थिए जान्ने केटाहरू। उनीहरू घमण्डले फुलेका हुन्थे। अझ केटीहरूलाई त मान्छे नै गन्दैनथे। तर ऊ भने असल थियो। मै जान्ने हुँ भन्ने भावना थिएन उसमा। तर क्लासमा खुब जान्ने पल्टिने केटा थियो। संसारभरको हिसाब आफैले आउँछ जस्तो गर्थ्यौ। सरसँग डिस्कस गरेर कहिल्यै नथाक्ने। एक दिन मेरो आइडलले थर्काइदियो, ओए बाहुन कति जान्ने हुन्छस्, अरूलाई नि बोल्न देन। त्यो दिनदेखि बाहुन चुप। यता मेरो ढुकढुकी दिन दिनै बढ्न थाल्यो। म आफैलाई मिसो पाएकी थिइनँ। किन त्यस्तो हुन्छ? मेरो ट्युसन क्लास संसारभरमा रमाइलो थियो किनभने ऊ थियो मसँग। मलाई म्याथमा इन्ट्रेस्ट थियो, उसलाई म्याथमा इन्ट्रेस्ट थियो, मलाई उसमा। म झन् केटाकेटी जस्तै बनेकी थिएँ। चकचकेर चञ्चले, किनकि साना साना नानी चाहिँ खेल्न मन लाग्थ्यो। मेरो आइडलको ध्यान मैतिर हो जस्तो लाग्थ्यो। अरे फेरि लाज पनि लाग्थ्यो। एक दिन साथीसँग एउटा खुट्टाले टेकेर आफैले फालेको गोटी छुने खेल नरिवल खेल्दै थिएँ। गोटी फालेर एउटा खुट्टा उचालिसकेको के थिएँ उसलाई देखेँ। दुईवटा खुट्टाले टेक्दा त उसलाई देखेपछि मुटु हल्लिन थाल्यो। भुइँचालो नै आए जस्तो भयो। म त ढिलपिल ठिलपिल भएँ। कतिखेर खुट्टा टेकिछु पत्तै भएन, म अड भएँ। ऊ नजिकै आएर जिस्क्यो। यो बाहुनीलाई लाज पनि लाग्दैन, बुढी भइसकी पत्तो छैन, जामा उचालेर एक खुट्टे खेल्दैछ। म पानी पानी भएँ। अरू केटाहरूले पहिला जिस्काएका थिए। उनीहरूलाई मैले नै थर्काएर चुप बनाएकी थिएँ। उनीहरू खुचिङ गरे। त्यसपछि मैले कहिले एक खुट्टे खेलिनँ। त्यसै बेला हो एक्लै एक्लै बस्न थालेको पनि। त्यसै बेला हो हरियो पाखाभरि गीत गाउँदै घाँस काट्न मन लाग्थ्यो। पराईले आफ्नो देख्न थालेको पनि त्यसै बेला हो। पहिला कहिल्यै नौला नलागेको संसार रहस्यमय लाग्न थालेको पनि त्यही बेला हो। एक्लै एक्लै लाज मान्न र हाँस्न थालेको पनि त्यही बेला हो। यिन अगाडि घन्टौँ बस्न थालेको पनि त्यही बेला हो। र आफ्नो ढुकढुकीमा अरूको नाम सुन्न थालेको पनि त्यही बेला हो। अनुभूतिको रङ्गीन छाया थियो ऊ। त्यही छायाको मायामा म फसेकी थिएँ, पत्तै नपाई फसेकी थिएँ। त्यसैले रमाइलो थियो मेरो मनको संसार, तर सधैँ होइन। कहिलेकाहीँ कता कता अनौठो पीडा हुन्थ्यो। छालाभित्रको कमल मासु खोचिदिँदाखेरि जस्तो छातीभित्र कतै दुख्थ्यो, तर कहाँनिर मलाई थाहा थिएन। म क्लासभित्र पस्दा पहिलो पटक आँखा उसैलाई खोज्थ्यो। उसलाई देखिनँ भने म झ्यालतिर गएर बस्थेँ। झ्यालभित्रबाट उसको घर र आउने बाटो पुरै देखिन्थ्यो। त्यहाँबाट पनि उसलाई देखिनँ भने कुन्नी कुन ठाउँमा दुख्यो। भित्र भित्र उसको स्कुलमा पढ्ने भाइहरू थिए हाम्रो गाउँमा। उनीहरू कुरा चाख मानेर सुन्ने भएकी थिए। म उसको कुरा पो गर्छन् कि भनेर हाँसो लाग्छ अहिले त्यो कुरा सम्झिँदा। हामीले यो कुरा त्यही फर्स्ट लभ किताबबाट लिएका छौँ। र अब पनि हाम्रो समय भएको छ, समाचारको समय भएको छ। यसलाई फेरि हामी समाचारपछि जोड्नेछौँ। र तपाईँले सम्झिनुहोस् ती दिनहरू, उसलाई सम्झेर तपाईँ कति खुसी हुनुहुन्थ्यो, फर्स्ट लभलाई कति सम्झिनुहुन्थ्यो, ती कुराहरू पनि सोच्दै गर्नुहोस्।
समाचारको सुरुमा प्रमुख समाचार। भारतलाई गाली गरेर राष्ट्रवादी बन्न भन्दा विश्वासका काम गर्नतिर लाग्नुपर्छ भट्टराई। केही तत्त्वले आन्दोलन र विरोध गर्दैमा निर्वाचन रोकिँदैन प्रचण्ड। मंसिरमा निर्वाचन नहुने सम्भावना बढेको छ सुभाष नेङपाङ। बुद्ध जन्मस्थलको विश्वव्यापी प्रचार प्रसार गर्न म्यानमारका पत्रकार नेपालमा। खिलराजलाई सरकारबाट हटाउनुपर्छ शर्मा। अब जनताले शान्ति र समृद्धि चाहेका छन् राजेश हमालको भनाई। दोलखामा वाइसिएल र तरूण दलबीच झडप। अस्ट्रेलिया विश्वको सबैभन्दा सुखी राष्ट्रको सूचीमा। अब समाचार विस्तारमा।
ए माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले भारतको लागाली मात्रै गर्नुभन्दा देशको विकासमा ध्यान दिनुपर्ने बताउनु भएको छ। आज भालुङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले नौमुरे सिंचाई लगायतका विभिन्न विकासका कामलाई भारतसँग जोडेर राष्ट्रघाती बन्नु उचित नहुने बताउनुभयो। भट्टराईले भारतको गाली गरेर राष्ट्रवादी बन्ने भन्दा विकासका काम गर्नतिर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो। जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत नहुँदासम्म नयाँ नेपाल नबन्ने उल्लेख गर्दै भट्टराईले उपलब्धि रक्षा गर्ने बाटो संविधान सभा मात्रै भएको बताउनुभयो।
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहालले प्रचण्डले संविधान सभा निर्वाचन सफल बनाउन आफूहरू सबै तागत लगाएर लागि परेको बताउनु भएको छ। केही तत्त्वले आन्दोलन विरोध गर्दैमा निर्वाचन नरोकिने उहाँको दावी छ। बाह्र उद्योग वाणिज्य संघले आज कलैयामा गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको विरोध गर्नभन्दा काम गर्न दिनुपर्ने जोड़ दिनुभयो। केही दिनभित्रै दलहरूबीच रहेको विवाद अन्त्य हुने दावी गर्दै उहाँहरूले चुनावको मिति पनि केही दिनमै घोषणा हुने बताउनुभयो। आन्दोलन र दलहरूलाई सहमति आउन आग्रह गर्दै उहाँले वार्तामा नआए सरकारले निर्वाचन प्रक्रिया अघि बढाउने बताउनुभयो। प्रचण्डले उद्योग प्लायन हुने देशकै लागि दुर्भाग्य भएको टिप्पणी गर्नुभयो। उहाँले उद्योगीहरूलाई संरक्षण गर्न दलहरू एकजुट भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो।
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं विघटित संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेपालले मंगिरमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्नुभएको छ। सुनसरीको इटारीमा आज भएको एक कार्यक्रममा नेम्बाङले दलहरूबीच निर्वाचन ऐनमा कुरा नमिल्ने छाटकाट नरहेकाले मंगिरमा निर्वाचन नहुने सम्भावना बढेको बताउनु भएको हो। दलहरूकै कारण निर्वाचन अनिश्चित बनेको भन्दै नेम्बाङले दलहरूले नै निर्वाचन हुनेमा जनतालाई आश्वस्त तुल्याउन सक्नुपर्ने उल्लेख गर्नुभयो। अर्को एक फरक प्रसंगमा नेम्बाङले दलहरू जनताप्रति इमान्दार नबनेका कारण संविधान निर्माण नभई संविधान सभाको अवसान भएको आरोप लगाउनुभयो। केही दलले नेम्बाङले बैठक नै शुरू नगरेका कारण संविधान सभा विघटन भएको बताउँदै आएका छन्।
बुद्ध जन्मस्थलको विश्वव्यापी प्रचार प्रसार गर्न म्यानमारका पत्रकार तिलौराकोटको भ्रमणमा गएका छन्। भारतले अलीगढ़मा धमाधम कृत्रिम कपिलवस्तु बनाएर बुद्ध भारतमा जन्मेको प्रचार गर्न थालेपछि नेपाल पर्यटन बोर्डको संयोजनमा गएका पत्रकारहरूले म्यानमारमा गएर बुद्धको जन्मस्थल नेपालबारे प्रचार प्रसार गर्ने बताएका छन्। नेपालका बुद्ध स्थलहरू म्यानमारमा जनताको महत्वपूर्ण तीर्थस्थल भएकाले नेपाल आउन उत्प्रेरणा जागेको म्यानमार पत्रकार संघका कार्यकारी सदस्य बुनानले बताए। म्यानमारका वरिष्ठ पत्रकार सथानको नेतृत्वमा 7 जनाको टोली नेपाल आएको हो। टोलीमा म्यानमारका साथै विश्वका अन्य देशमा प्रसारण क्षेत्र रहेका छापा टेलिभिजन र फोटो पत्रकारिता क्षेत्रका पत्रकार रहेका छन्।
पूर्व प्रधान न्यायाधीश अनुप राज शर्माले दलहरूले मिलेर मन्त्री परिषदको अध्यक्षबाट खिलराज रेग्मीलाई हटाउनु पर्ने बताउनु भएको छ। रेग्मी नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन गराउनै नसक्ने ठोकुवा गर्दै उहाँले रेग्मीलाई नियुक्त गर्दा मिले जस्तै गरी मिलेर दलहरूले हटाउन सक्ने जिकिर गर्नुभयो। दलहरूले सिफारिश गरेर राष्ट्रपतिले बाधा अड्काउ फुकाउ मार्फत संविधान सभा संशोधन गरेर रेग्मीलाई हटाउन सक्ने शर्माको भनाई छ। संविधान सभा निर्वाचन सम्बन्धी अध्यादेशमा रहेको विवादका कारण संविधान सभाको निर्वाचन हुन नसक्ने भन्दै उहाँले दलहरूले गलत सहमति गरेका कारण मुलुक थप संकटमा फँसेको आरोप लगाउनुभयो। शर्माले भन्नुभयो दलहरूले रेग्मीलाई सरकारको नेतृत्व दिएर गल्ती गरे, राष्ट्रपतिले बाधा अड्काउ फुकाउ गल्ती गरे। नेपाल कम्युनिष्ट पार्टी माओवादी सहितका दलहरूको माग पूरा गरेर निर्वाचन गर्नुपर्ने भन्दै उहाँले वैध माओवादीका मागलाई व्यवस्था गरेर निर्वाचनमा जानुको अर्थ नहुने बताउनुभयो।
नेपाली चलचित्रका महानायक राजेश हमालले कुशल राजनीतिक नेतृत्व नहुँदा सबै क्षेत्र धराशायी भएको बताउनु भएको छ। सांगीतिक कार्यक्रममा सहभागी हुन दाङको तुलसीपुर जानुभएका हमालले रिपोर्टर्स क्लब दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कुशल नेतृत्व नहुँदा सबै क्षेत्र धराशायी भएको बताउनु भएको थियो। हमालले राजनीतिलाई देश विकासको मेरुदण्ड भन्दै मेरुदण्ड नै बलियो नहुँदा देश विकास हुन नसक्ने बताउनु भएको छ। नागरिकको हक अधिकार सुनिश्चितका लागि राजनीतिक दललाई आग्रह गर्नुभएको थियो। नागरिकले मुलुकमा ठूलो क्रान्ति गरेर गणतन्त्र ल्याए पनि त्यसको अनुभूति गर्न नपाएको उहाँको भनाइ थियो। हमालले भन्नुभयो अब जनताले शान्ति र समृद्धि चाहेका छन्, क्रान्ति होइन। पहिलेको तुलनामा मुलुकमा धेरै विकास भएको भन्दै हमालले नेताहरूका कारण विकास भएको नभई नागरिकको इच्छा शक्ति र सक्रियताका कारण भएको दावी गर्नुभयो। नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा नेपाली मौलिकता र मन छुने चलचित्र कम बनेकाले दर्शकमा निराशा छाए पनि राम्रो चलचित्र बने दर्शकले माया गर्ने उनको भनाइ थियो।
दोलखामा एकीकृत माओवादीका युवा संगठन वाइसिएल र कांग्रेस निकट तरुण दलका कार्यकर्ता बीच झडप भएको छ। कबाडी सामान निकासीको विषयलाई लिएर दोलखाको चरीकोटमा दुई दलका कार्यकर्ता बीच आइतबार झडप भएको हो। झडपमा दुवै पक्षका केही कार्यकर्ता घाइते भएका छन्। झडपपछि सदरमुकाम चरीकोट बजार तनावग्रस्त बनेको छ। झडपपछि चरीकोट बस पार्क क्षेत्रको बजार बन्द भएको छ। रामेछापको नामारीमा द्वन्द्वका क्रममा माओवादीले जलाएको डोजरको कबाडी सामानलाई अवैध ढंगले तरुण दलका कार्यकर्ताले निकासी गर्न खोजेपछि वाइसिएलले त्यसलाई रोक्न खोजेपछि झडप भएको हो। तरुण दलका जिल्ला अध्यक्ष सानु शेर्पाले वाइसिएलका जिल्ला संयोजक नवीन जिरलमाथि हातपात गरेपछि झडप शुरू भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। र अन्त्यमा मौसम सम्बन्धी जानकारी, र आजको तापक्रम रहेको थियो 18 डिग्री सेल्सियस र अहिलेको तापक्रम रहेको छ 14 डिग्री सेल्सियस र आज राति रहनेछ 10 डिग्री सेल्सियस र भोलिको अधिकतम तापक्रम 18 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस र भोलि माफ गर्नुहोला र आज राति साउथ अस्ट्रेलियाको सबै भागमा बादल लागि कतै कतै हल्का वर्षा हुने र भोलि प्राय सबै भागमा घाम लाग्ने मौसमविदहरूको पूर्वानुमान गरेका छन् र भोलि सूर्योदय बिहान 7:15 हुनेछ भने सूर्यास्त ठिक 5:12 हुनेछ।
बयान तिम्रो गरौँ म कसरी, चाहन्छु सधैँ तिमीलाई दोहोऱ्याउँदैछु हाम्रो प्रेम कथा। We have our own time, we have our own life, but we hide our love to the screw world. We pass through the pain, we pass through the pleasure, we share such a moment that will last forever. So set it in my smile, you touch my tears, you hold me tight, and keep me alive. I said I like your eyes, I love your lips, the way you please, and the way you make me feel. Bhanu ke, ma timilai, bhayan timro, garu ma kasari. चाहन्छु सधैँ तिमीलाई दोहोऱ्याउँदैछु हाम्रो प्रेम कथा। The kiss we had and the song we sang. I love you, girl, I'll be loving you till the day I die, and I swear this to you. I love her and she loves me, but we have to part. What a misery. Manuke, म तिमीलाई बयान तिम्रो गरौँ म कसरी, चाहन्छु सधैँ तिमीलाई
स्वागत छ तपाईँहरूलाई फेरि कार्यक्रम भोइस अफ साङ्गिलामा. हजुर, भोइस अफ साङ्गिला रेडियो एथलेट 101.5 मेगाहर्जको तरङ्गमा हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजे हामी प्रस्तुत हुने गर्दछौँ. विविध रमाइला जानकारी, गीत संगीत, नेपाली मौलिकतालाई यहाँहरू समक्ष पस्कने हाम्रो जमर्को कार्यक्रम भोइस अफ साङ्गिला. र भोइस अफ साङ्गिलाको बसाइमा अहिले हामीले गीत सुनायौँ समाचारपछि, नवीन के भट्टराईको आवाजमा रहेको प्रेम कथा शीर्षकको यो गीत. र हामी समाचारभन्दा अगाडि प्रेमकै कुरा गर्दै थियौँ नवीनजीले. फर्स्ट लभको बारेमा, फर्स्ट लभ स्टोरी बताउँदै हुनुहुन्थ्यो यहाँ, कसैको फर्स्ट लभको बारेमा जानकारी गराउँदै हुनुहुन्थ्यो. जानकारी भन्दा पनि एउटा कथा थियो, कथालाई प्रस्तुत गर्दै हुनुहुन्थ्यो. फेरि त्यो कथालाई फेरि तपाईँहरू समक्ष जोड्न चाहन्छौ.
पुनः स्वागत छ कथाको पाटोमा. एक दिन एकजना भाइले उसको स्कुलको कुरा गर्दा ऊ भलिबल खेल्ने च्याम्पियन छ भनेको थियो. ऊ मसँग सम्बन्धित अरू प्रश्न पनि जान्न चाहन्थे, जस्तो मेरो आइडल के गर्थ्यो त, उसलाई के मन पर्थ्यो, के मन पर्दैनथ्यो, आदि इत्यादि. त्यसैले म घुमाई घुमाई मेरो आइडलको बारेमा धेरै प्रश्नहरू गर्थेँ, तर भाइ कुरा अन्त्य मोडिदिन्थ्यो, टिक्क लाग्थ्यो. मेरो अन्तरमा कसैको बारेमा यति गहिरो उत्सुकता जिन्दगीमै पहिलोपटक पलाएको थियो. उसलाई जतिखेर पनि हेर्न मन लाग्थ्यो, उसबारे सुन्न मन लाग्थ्यो. खाना खाँदा ढुलाउँथेँ, कुचो लाउँदा लाउँदै र घाँस काट्दा काट्दै हराउँथे, म सम्हालिन गाह्रो हुन्थ्यो. अरूसँग सत्य बोल्न झन् कति हो कति गाह्रो. अप्सनल म्याथ पढाउने सर कडा हुनुहुन्थ्यो, त्यसैले हो हल्ला गरेर बस्दैन्थ्यो. मेरो आइडलको एउटा साथी थियो, अति नै चालु. मेरै दुईटी साथीलाई एकैसाथ साइडमा मारेर बस्थ्यो. हाम्रो बेन्चपछि एउटा खाली बेन्च हुन्थ्यो, त्यसमा चालु केटा आएर बस्थ्यो र मेरो साथीलाई काउकुती लगाउँथ्यो. एक दिन त्यो केटा आएन र बेन्च खाली नै भयो. खाली बेन्चको पछाडि बेन्चमा मेरो आइडियल र अरू केटा पसिरहेका रहेछन्। खाली बेन्चमा अडेस लागेको त बेन्च ढल्किन्छ फेरि फेरि. मैले मेरो आइडललाई नै आँखा तरेँ, रिस त उठेको थिएन, तैपनि आँखा तरेँ. मलाई थाहा थियो यो बाहुनले मलाई नै हेर्छे, उसले भन्यो. के गरेको म रिसाएँ जस्तो गरेँ, अरूले पो रहेछ, उनीहरूसँग रिसाएँ, उसले फेरि भन्यो. अरूले जे गरे नि मैले गरेको रहेन होइन. मलाई हाँसो लाग्यो र कता कता पछि त पनि, तैपनि भने हेर्नै नहुने भए आफ्नो अनुहार मधुसमा लुकाएर आउन. कति मुख फर्काउन आएको यो बाहुनीलाई, उसले यति भन्यो. मैले उसलाई त्यति धेरै हेर्दै रहेछु. आजकल लाज लाग्न लाग्यो मलाई, लाज र पछुतो यति गहिराई अनुभूति पनि पहिलो पटक भएको थियो मलाई. म तिमीलाई हिसाब सिकाइदिन्थेँ, म तिमीलाई हिसाब सिकाइदिन्थेँ, तिमीले मलाई कति राम्रा राम्रा पेन दिन्थ्यौ, थाहा छ. तिमीले दिएका पेन पोखरा आउँदासम्म पनि मैले जोगाएर राखेको थिएँ, एक दिन उसले च्याटमा भनेको थियो मलाई. यो कुरा त मैले बिर्सिसकेकी थिएँ. नयाँ नयाँ पेन किन्न मलाई गाह्रो थिएन. बुवा र आमाले आफ्ना लागि किनेको कलम पनि मैले नै हिँडाउन्थेँ, त्यसैले मसँग त्यो बेला भर्खरै बजारमा आएको सेलो जेल पेन हुन्थ्यो. निला, काला, राता, हरिया, पाइने जति रङका. तर मलाई रङ्गाउने रङ त उही नै थियो, मलाई खुसी बनाउने र दुखी बनाउने को थियो उसँग. तिमीलाई केहीको फिक्री थिएन, उसले भन्यो, तर थियो उसको. कक्षामा जहिले ऊ मेरो पक्षमा बोल्थ्यो, एक दिन मेरो साथीले मलाई भने, उसले तलाई मन पराउँछ. मेरो मन भरिलो भयो भावनाले, जोरसँग धड्किन थाल्यो मुटु. तर मैले पनि उसलाई मन पराउँछु कसरी भन्ने सक्थे र भने, इस कसरी थाहा पाइस्? त्यसले मन पराओस् नपराओस् मलाई के मतलब, साथीले त यस्तो भने, तर मेरो आत्मसन्तोषले भरियो. अरूलाई बाँड्न नसकेको आत्मसन्तोष पनि कति मिठो हुँदो रहेछ त्यही बेला महसुस भयो. मैले पनि त उसलाई सधैँ सम्झन्थेँ, उसलाई त म पारी डाँडामा देखे पनि चिन्थेँ, सायद उसको छाया पनि चिन्थेँ होला. पारी देखिने घर उसको हो भन्ने थाहा पाएपछि मेरो आँखाको ठेगान पनि त्यतैतिर सरेको थियो. मेरो घरको आँटीको पल्लो कुनाबाट उसको घर देखिन्थ्यो. त्यहाँ बसेर घन्टौँ उसको घर हेर्थेँ. वनमा दाउरा लिन जाँदा सिरपाटबाट तल उसको घर देखिन्थ्यो, मेरो आँखा उसैको घरमा गएर ठुकिन्थ्यो. के हल्का हुन्थ्यो, दाउरा बोक्दाको थकाइ पनि मेटिन्थ्यो. उसको घर वरिपरि देखिने हर आकृति मलाई आफ्नो लाग्थ्यो. घर बाहिर कोही देखियो भने म ठम्माएर हेर्थेँ, उही पो हो कि.
उसको फिक्री गर्दा गर्दै एसएलसी सकियो। सुने ऊ त गाउँ छाडेर गयो रे पोखरा। मेरो मन चङ्गा उसाएर झर्यो, हल्लिएको मेरो धरती। मेरो आँखाको ठेगानामा कुनै जादु थिएन, बस उदासी। ऊ गयो पोखरा साइन्स पढ्ने तयारी कक्षा लिन। मेरो मुटु उफ्रिन थाल्यो, अकस्मात बिरानो लाग्यो संसार। मलाई मन परेको हर चिज फिक्का लाग्न थाल्यो, आफ्नै ठाउँ आफ्नै घर उराट लाग्दो लाग्न थाल्यो। ओहो कहाँ जाउँ, कसलाई भनौँ, छातीभित्र मडारिएको तुफान बाँड्न सक्ने मेरो कोही थिएन। डर लाग्थ्यो एक्लै एक्लै कोही केटोलाई सम्झिन्छु भन्दा अरूले के सोच्लान्, इज्जतै जाने भयो भन्ने कुराले काँप्थे भित्रैभित्रै। फेरि तनाव, उदासी र डरको त्यो आँधीमय अनुभूति एक्लै कसरी सामना गरेँ होला सोच्दा अचम्म लाग्छ। एसएलसी पछिको फुर्सदमा मैले किताब पढ्न थालेँ। कम्युनिस्ट आन्दोलनको बारेमा लेखिएको उपन्यास मन पर्थ्यो मलाई। मैले पढ्ने उपन्यासको नायकमा पनि उसकै छवि देख्थेँ। उपन्यासमा प्रेममा परेको नायक नायिकाको अनुभूति पढ्दा थाहा भयो मेरो पनि आइडलसँग प्रेम परेको रहेछ। अनौठो लाग्न नपाउँदै सम्झिएँ, प्रेम परेपछि उसँगै बिहे गर्नुपर्छ। हो त नि, मैले किन सम्झेको होला, मलाई डर पो लाग्न थाल्यो। न म उसलाई बिर्सन सक्थेँ, न उसलाई छुटिएर भविष्य कल्पना गर्न सक्थेँ। म साह्रै आत्तिएँ, उसको र मेरो बिहे कसरी हुन्छ, मगर केटासँग मलाई बिहे गर्ने कसरी, कसले दिन्छ। मेरो अन्तर काम्न थाल्यो। धेरै दिनपछि म यस्तै तनाव लिएर बसेँ। एक दिन मनले भन्यो, कसैले उसँग बिहे गर्दैन भने भाग्नु पर्ला, तर आइडल के भन्ने हो पत्तो थिएन। म भने एक्लै यता भाग्ने योजना बनाइरहेको थिएँ। यसरी दिनहरू बित्दै थिए, आइडलसँग म टाढा हुँदै थिएँ। ऊ पोखरा, म भने यता काठमाडौँमा थिएँ। हामी टाढा थियौँ, तर पनि मैले उसलाई मन पराएको छु भनेर आजसम्म भनेको छैन। उसले पनि मलाई मन पराउँछ मलाई थाहा थियो, तर हामी दुवैले एकअर्कालाई भन्न सकेका थियौँ। यसै गरी दिनहरू बढ्दै थिएँ र हरेकचोटि आँखा ऊ गएतिरै दौडिन्थ्यो। र एसएलसी पास भएपछि म काठमाडौँ आएँ। मेरो मन भने उसको सहरतिर डुल्न थाल्यो। जाडो बिदामा घर गएँ, ऊ भेटिन्छ कि भन्ने आश लिएर, तर ऊ आएको रहेछ रहेनछ। माघे सङ्क्रान्तिको मेलामा त ऊ आउला भन्ने आउला। सहरबाट आउने बाटो मैले आफ्नो आँखा ओछ्याएर राखेकी थिएँ। 15 दिनको लाभ बसाइपछि फेरि म घर गएँ माघे सङ्क्रान्तिमा, र फेरि उसँग भेटियो त्यही ठाउँमा। एक्कासी उसले मतिर आउन लागेको देखेँ। मुटु ढुक्क फुल्यो, यति जोरसँग बज्न थाल्यो कि संसारमा मेरो मुटु आवाज जति ठुलो कोही छैन जस्तो लाग्न थाल्यो। त्यसपछि ऊ मतिर आएर मलाई सोध्यो, कति दिनको लागि आएको? 15 दिन। कति दिन छ बिदा? अझै 15 दिन। कति धेरै बिदा हो, हाम्रो त भोलि क्लास हुन्छ, आजै जाने हो, उसले भन्यो र आजै जाने कुरा गर्यो। फेरि मनमा मडारियो र मनले दुखिसो गर्यो, ऊ त आजै जाँदो रहेछ। मेरो भने 15 दिनको क्लास थियो र उसले त्यहाँबाट निस्क्यो। त्यहाँबाट निस्केपछि मेरो मन पनि फिक्का भयो। त्यसपछि म पनि त्यहाँबाट निस्केँ। ऊ घरबाट झोला निस्केर लिएर निस्किसकेको रहेछ बजारमा। त्यसपछि बजारमा फेरि उसँग भेटियो। किन माघे सङ्क्रान्ति नआएर कि? उसले भन्यो, मन लागेन, त्यतिकै सन्चो नहोला जस्तो भयो, त्यही भएर त्यहाँबाट म निस्किएको। ए आराम गर गएर त्यसपछि, र तिम्रो नम्बर छ भनेर उसले सोध्यो। नै छैन, मेरो छ, टिप न त भने उसले नम्बर दियो। मैले मनमा नै नम्बर टिपेर लागेँ। त्यसपछि नम्बर टिप्दै टिप्दै म गएँ। गएपछि त्यो नम्बर बिर्सुला कि जस्तो लागेको थियो, तर जाने बित्तिकै टिपेँ। त्यसपछि उसलाई फोन गर्न आतुर भएकी थिएँ र उसलाई फोन पनि गरेँ धेरैचोटि। तर कतिखेर फोन गर्दा गर्दै काट्थेँ, कहिले आधा डायल गरेर काट्थेँ, तर उसलाई फोन गर्न हर पल प्रयास गरेँ। एक दिन त आँट आयो उसलाई फोन गर्छु भनेर, तर एकजना हच्की आवाज सुर भएको मान्छेले उठायो। अहिले छैन, खेल्न गएको छ, साँझ कल गर्नु। साँझ कतिखेर आउला जस्तो भएर मात्तिन लागे। साँझको पर्खाइमा थिएँ, साँझ कल गर्न कल सेन्टरमा गएँ। त्यसपछि फोन लगाउन आँट आएन, साथीलाई भने फोन लगाए। त्यसपछि एउटा आवाज सुनिछ, कति केटीको फोन आएको यसलाई। त्यसपछि उसले मलाई भने, कस्तो हो त्यो तेरो साथी, बुढीले त कति केटीले फोन गर्छन् यसलाई भन्दा भने। र यसै गर्दै मेरो प्रेमीको
पहिलो प्रेमी थियो। आज पनि उसँग च्याट हुन्छ, तर अहिलेसम्म मैले भनेको छैन कि उसँग मैले पहिलो प्रेम गरेकी छु भनेर। र हामी पनि यहाँहरूलाई सोध्न चाहन्छौँ, पहिलो प्रेमीको बारेमा तपाईँले पहिलो प्रेमीलाई बताउनु भयो त, कति बताउनु भयो, कति सम्झिने हुन्छ? आज तपाईँ विवाह गरेर बस्नु भएको छ होला, तर बेला बेलामा उसको त याद आउँछ नि होइन तपाईँलाई? एकचोटि आँखा चाहिँ म गरेर उसलाई सम्झिनुहोस् त, तपाईँको आँखा अगाडि त्यो प्रेमी फेरि अहिले पनि आउन सक्छ। के तपाईँ पनि उस त्यो जस्तै च्याट गर्नुहुन्छ त्यो पहिलो प्रेमीसँग? उसको पनि विवाह भएको हुनसक्छ, तर तपाईँ अझै पनि त्यो पहिलो प्रेमीलाई भुल्न सक्नुहुन्न। र सायद सञ्जयजी, पहिलो प्रेमीलाई भुल्न कतिको सहज छ, तपाईँको पहिलो प्रेमीको बारेमा नि बताइदिनुहोस् न श्रोताहरूलाई। एकदमै, किनभने फर्स्ट लभ भनेरै मेन्सन गरेको छ, फर्स्ट लभ, पहिलो प्रेमी, पहिलो प्रेमी पछि दोस्रो प्रेमी भएर नै पहिलो प्रेमी भनेर अङ्कित गरेको। र पहिलो प्रेमीसँग कहिले पनि सायद धेरै प्रेमीहरू पहिलो प्रेमीबाट बियोगान्तै भएर बसेका छन्, सुखान्तका घटनाहरू धेरै कम नै सुनिन्छन्। र धेरै फर्स्ट लभहरू समाजमा देख्न सकिन्छ, मेरो ऊ आइडल गर्ल थियो, ऊ मेरो आइडल बुवाई थियो, तर सक्सेस हुन सकेन, उसलाई मैले भन्न सकेन, यस्ता कुराहरू धेरै सुन्ने गरिन्छ। त्यही भएर नै फर्स्ट लभ भनेको हुनुपर्छ।
हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिलामा फर्स्ट नवीनजीले प्रस्तुत गर्नुभयो बिल्कुलै एउटा रोमान्टिक फर्स्ट लभ कथा, र कथाको अन्त्यमा चाहिँ केटा र केटीको भनौँ न बिछोड भयो जस्तो लाग्यो, र त्यही प्रसङ्गमा आज कहाँ आज यहाँ भोलि कहाँ एडेन प्रधानको आवाज हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गिला। कार्यक्रम हामीले प्रस्तुत गरेका थियौँ 5:30 बजेदेखि, अहिले अब स्टुडियो घडीमा 7:30 हुनलाई जम्मा 5 मिनट मात्रै बाँकी छ श्रोताहरू। अब जाँदा जाँदै एउटा एन्टरटेनमेन्ट जानकारी भनौँ न, यो मनोरञ्जनको संसारको कुराकानी गर्नुपर्दाखेरि सञ्जय दत्तको नाम चाहिँ धेरै चर्चामा रह्यो यो समयमा, पछिल्लो समयमा, किन भन्दाखेरि उनी 1993 बम मुम्बई ब्लास्टको बम भनौँ न मुम्बई ब्लास्टमा संलग्न भएको साबित भइसकेपछि माफ गर्नुहोला, उनलाई चाहिँ 5 वर्षको अरू थप 5 वर्षको जेल सजाय सुनाइएको छ। र सोही अवसरमा अब उनी जेलमा के गर्छन् त, आजभोलि जेल त गए तर जेलमा के काम गर्ने सञ्जय दत्तले भन्दाखेरि, त्यो बारेमा एउटा सानो जानकारी यहाँ म गराइहालौँ। भारतको पुणे स्थित एयरवडा कारागारमा सजाय काटिरहेका अभिनेता सञ्जय दत्तले कागजको झोला बनाउने काम गर्दा रहेछन्, भनौँ न आफ्नो फुर्सदको समयमा बिहान दिउँसो जति बेला हुन्छ उनले कागजको झोला बनाउने अथवा पेपर ब्याग बनाएर समय व्यतीत गर्ने रहेछन्। सन् 1993 भारतको मुम्बईमा भएको श्रृङ्खलाबद्ध बम विस्फोट प्रकरणमा अदालतद्वारा दोषी ठहर गरिएपछि उनलाई कारागार पठाइएको हो। उनलाई कागजको अर्थात् पेपरको खाम झोला र सोली बनाउने प्रशिक्षण दिने कारागारका एक अधिकारीले जनाएका छन्। बन्दीबाट दैनिक काम लिने र त्यस बापत ज्याला दिने प्रबन्ध लगभग सबै मुलुकमा छ। गत 16 मेमा आत्मसमर्पण गरेपछि 53 वर्षीय दत्तलाई मुम्बईको आर्थर रोड जेलमा राखिएको थियो। पछि उनलाई भारी सुरक्षा साथ रातारात पुणे पठाइएको थियो। अदालतको आदेश अनुरूप उनलाई घरबाटै खाना पठाइने गरिएको छ। यो कारागारको नियम विपरीत भएको भन्दै कारागार प्रशासनले अदालतमा अपील गरेको छ। नियम अनुरूप बन्दीले जेलको भान्सामा बनेकै खाना खानुपर्ने प्रबन्ध छ। अदालतले यसबारेमा अहिले फैसला गरिसकेको छैन। उनीमाथि बम विस्फोटमा संलग्नसँग हेलमेल भएको र उनीहरूसँग अवैध हतियार किनेको अभियोग लागेको थियो। संचार माध्यमले उनीप्रति सहानुभूति देखाए पनि अदालतको फैसलामा उनलाई आतंकवादीको सहयोगी भनिएको छ। पाँच वर्ष सजाय पाएका दत्तले मुद्दाको पूर्वपक्षको क्रममा यसअघि नै डेढ वर्ष जेल बिताइसकेका छन्। उनले अब 3.5 वर्ष कागजका सामग्री बनाउँदै जेलमा बिताउनेछन्। उनको कारागारमा अहिले दैनिक आय मात्र भारतीय 25 रुपियाँ छ। भनौँ न उनले एक दिनको 25 रुपियाँ कमाउँदा रहेछन्। सञ्जय दत्तले प्रशिक्षण पूरा गरेपछि उनले दैनिक 40 देखि 45 भारतीय रुपियाँ कमाउनेछन्, जो कि उनले काम उनले त्यो 40 अथवा 45 रुपियाँ भारतीय रुपियाँ कमाउनको लागि उनले काम के गर्नुपर्छ भन्दाखेरि पेपरको ब्याग, पेपर इन्भलप भनौँ न खाम तिनीहरू बनाएर उनले त्यो रकम आमदानी गर्नेछन्। दत्तको कामप्रतिको लगनमा आमदानी निर्भर गर्नेछ। उनले अदालतसँग पङ्खा र विद्युतीय चुरोट पिउनका लागि अनुमति पनि मागेका थिए। अदालतले उनको कोठामा पंखा लगाउने मागलाई मात्र स्वीकार्यो। न्यायाधीशले उनलाई बरू चुरोट छाड्ने सुझाव दिए। श्रोताहरू, सञ्जय दत्तले आजभोलि जेलमा के गर्दैछन् भन्ने कुराको बारेमा यो एन्टरटेनमेन्ट बलिउडबाट
यहाँ अर्को प्रश्न पनि छ। अस्ट्रेलिया विश्वको सबैभन्दा सुखी राष्ट्र भनेको छ। अर्गनाइजेसन फर इकोनोमिक कर्पोरेसन एन्ड डेभलपमेन्टले सार्वजनिक सूचीमा अस्ट्रेलियालाई सबैभन्दा सुखीका रूपमा चाहिँ उल्लेख गरेको छ। अस्ट्रेलियापछि स्वीडन, क्यानाडा, नर्वे र स्विजरल्याण्डसँग क्रमशः दोस्रो, तेस्रो र चौथो र पाँचौ सुखी राष्ट्रको स्थानमा छन्। समग्र आर्थिक परिसूचकहरूको आधारमा अस्ट्रेलियालाई अग्रपन्क्तिमा राखिएको छ। यो एउटा सामग्री भयो र हामी सबैलाई थाहा छ, बगेको खोला फर्किँदैन, समयले हामीलाई पर्खिँदैन भने जस्तो अब घडीले चाहिँ
बिदा माग्नुपर्ने अवस्था आइसकेको छ। आजको लागि आजको कार्यक्रमबाट हामी बिदा हुन चाहन्छौँ। श्रोताहरू, आगामी आइतबार फेरि 5:30 बजे तपाईँहरूको रेडियो सेटमा उपस्थित हुनेछौँ। म सञ्जय,
म खगेन्द्र
र म नवी।
हजुर, आजलाई भने हामी तपाईँहरूका समक्ष ऐठन होला जस्तो राजेश पायल राईको आवाजमा रहेको यो गीत तपाईँहरू समक्ष छोडेर आजका लागि तपाईँहरू समक्षबाट बिदा हुन चाहन्छौँ। आगामी हप्ता फेरि तपाईँहरूको रेडियो सेटमा उपस्थित हुनेछौँ। त्यसको लागि सुन्दै गर्नु होला रेडियो एडलेड 101.5 MHz। आजका लागि भने तपाईँहरूबाट बिदा हुन चाहन्छौँ। हस्त, शुभरात्री।
को ऐठम होला होला जस्तो लाग्यो।